على الفراق. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما. دین اسلام کیوں ضروری ہے، یہ ہمارا آج کا موضوع ہے. کہا تو یہ گیا تھا کہ ابتدائی کلاسز ہیں، اس میں علم کے حوالے سے گفتگو ہو، لیکن علم سے بھی بنیادی سوال جو ہمارے ذہن میں پیدا ہونا چاہیے یا ہوتا ہے وہ ہے کہ دین اسلام کیوں ضروری ہے، کیوں ہم دین اسلام پر عمل کریں، کسی دیے گئے لائحہ عمل کو اپنا نظریہ حیات بنائیں، اور کیوں نہ اپنی مرضی سے زندگی کو گزاریں. یہ سوال جب ذہن میں آتا ہے تو آدمی تھوڑا سا خود سے شرمندہ ہو جاتا ہے، خصوصاً وہ لوگ جو مسلمان ہیں اور جو دیندار ہیں، یعنی مسلمان بھی ہیں دیندار بھی ہیں، ان کے ذہن میں بھی بعض اوقات یہ سوال اٹھتا ہے. اور جو بے دین افراد ہیں، ایتھیسٹ جنہیں کہتے ہیں، یعنی غیر ملکی معاشرے میں، غیر مسلم معاشرے میں جو رہ رہے ہیں، وہ تو اکثر یہ سوال کرتے ہیں، اور یہ سوال کر کر کے ہم مسلمانوں کو تنگ بھی کرتے ہیں، آخر اس دین کی، اس دین اسلام کی ضرورت کیا ہے. سب سے پہلا جواب یا رد عمل جو ہمیں ملتا ہے جب ہم اپنے سینئر سے، اپنے اساتذہ سے، یا آس پاس کے ماحول سے، والدین سے مثلا سوال پوچھیں، تو کہا یہ جاتا ہے کہ یہ سوال غیر ضروری ہے، یہ بالکل بوکس سوال ہے، اس سوال کی ضرورت ہی کیا ہے، تم اچھے بھلے انسان ہو، مسلمان ہو، اللہ نے تمہیں اتنی نعمت دی، یہ سوال ذہن میں لانے کی ضرورت ہی کیا ہے. ابھی ہماری طرف سے جواب آتا ہے کہ بھائی اللہ نے ہمیں اشرف المخلوقات بنایا، اشرف المخلوقات ہونے کے ناطے ہم کو عقل دی، اور عقل رکھنے کے ناطے ہمارا یہ فرض ہے، اور فرض نہ بھی ہو تو عقل کا یہ کام ہے کہ ہر چیز کی علت تلاش کرنا، ہر چیز کا سبب تلاش کرنا، جو کچھ نظر آ رہا ہے اس کے پیچھے کیا ہے، کیوں ہے، اس کا جواب تلاش کرنا. اس کو ہم کہتے ہیں علت و معلول. معلول تو ہمیشہ آپ کے سامنے ہوتا ہے، معلول یعنی نتیجہ، معلول یعنی ایفیکٹ، اور علت آپ کو کوشش کر کے حاصل کرنی پڑتی ہے، یعنی کاز. اور یہ سائنس کا بھی بہت بڑا اصول ہے کہ پوری دنیا کاز اینڈ ایفیکٹ پر منحصر ہے، پوری کہکشاں، ستارے، سیارے، آپ کے جسم کا نظام، کاز اینڈ ایفیکٹ، رد عمل اور اس کا رد عمل. چنانچہ انسان یہ سوچتا ہے کہ میں دین اسلام پہ عمل کر رہا ہوں تو کیوں کر رہا ہوں، یہ دین اسلام ہے کیوں، اور اس کا مجھے فائدہ کیا ہے. تو ہم نے کہا کہ جیسے پہلا رد عمل جو ہمیں ملتا ہے وہ یہ کہ سوال غیر ضروری ہے، تو ہم اس کا جواب ہی دیتے ہیں، یعنی جواب الجواب، کہ بھئی میں عقل رکھنے کے نام پہ یہ مجاز رکھتا ہوں، یہ حق رکھتا ہوں کہ میں پوچھوں کہ میں دین اسلام پہ کیوں عمل کروں. نمبر دو، ہو سکتا ہے اگر وجہ میرے سامنے آ جائے، مطلب دین اسلام کی، دین اسلام میں جتنے بھی احکامات ہیں ان کی عقلی توجہ مجھے مل جائے، تو میرا عمل اور بہتر ہو جائے، اس میں خلوص پیدا ہو جائے، اس میں شدت پیدا ہو جائے. اگر بچے کو بتلا دیا جائے کہ بھئی تم پڑھو گے تو یہ ہوگا، یا پڑھنا اس لیے ضروری ہے، تو ضرورت معلوم ہو جائے اور اس کے اثرات معلوم ہو جائیں، اس کے فوائد معلوم ہو جائیں، تو انسان اور خوشی و خضوع سے اور شدت سے وہ کام کرتا ہے. پھر ایک اور جواب دیا جاتا ہے، ہمارے اس قسم کے سوالوں کو ٹالا جاتا ہے، تو ٹالنے کے لیے ایک جواب دیا جاتا ہے کہ بھائی ہم کس کس کی علتیں بتائیں، کس کس کے جوابات تمہیں سنائیں. کل کو تم کہو گے کہ انٹارکٹیکا پہ برف کیوں ہے، اللہ نے یہ برف کیوں بنائی وہاں پہ. پھر پرسوں تم پوچھو گے کہ اللہ نے مکھی کیوں پیدا کی. تو بہت ساری چیزیں ہیں جن کی ہمیں توجہ نہیں معلوم، سبب نہیں معلوم، لیکن پھر بھی ہم ان کے ساتھ گزارا کر رہے ہیں. ہزاروں لاکھوں قسم کے پرندے ہیں، جمادات، جانور، نباتات ہیں، اللہ نے یہ سب کیوں پیدا کیے. تو ہم یہی کہیں گے کہ بھائی مکھی ہو، انٹارکٹیکا کی برف ہو، میرا اس سے کوئی واسطہ نہیں. ٹھیک، میرا تو واسطہ اسلام سے، کیوں کہ مجھے کہا جاتا ہے نماز پڑھو، میرے امی ابو کہتے ہیں مجھ سے حجاب کرو، معاشرہ کہتا ہے ماہ رمضان آنے پر روزے رکھو. تو یہ سب سسٹم جو ہے، اور یہ سسٹم کسی ایک وقت ایک جگہ زمان و مکان سے تو مخصوص نہیں. مجھے تو 24 گھنٹے کہا جاتا ہے کہ تم اسلام پر عمل کرو، یہ بھی ایک نعوذ باللہ مصیبت کچھ لوگوں کے ذہن میں آتا ہے. بھائی یہ کیا ہے، ہمیں روبوٹ بنا دیا گیا. اچھا ایسے ڈسکشنز ہو سکتا ہے آپ کے گھروں میں نہ ہوتے ہوں، آپ کے دل میں ایسے سوالات نہ آتے ہوں، لیکن بہرحال میڈیا اور مغربی دنیا اور آس کا ماحول اب اسی طرف چل پڑا ہے. یہ ڈسکشن ہو چکا ہے، ٹی وی پہ آ چکا ہے اس قسم کی ڈبیٹ کہ اینکر نے جو ہے عالم دین سے جو پوچھا کہ آخر مجھے روبوٹ کیوں بنایا جا رہا ہے، کھاؤ ایسے، سو ایسے، پہنو ایسے، اس وقت یہ کرنا ہے، فلاں جگہ یہ کرنا ہے، یہ تو میں روبوٹ بن گیا، میری آزادی سلب ہو گئی. تو اب یہاں یہ سوال پیدا ہوتا ہے کہ ایسا کیوں ہے، کیونکہ اسلام سے میرا ہمیشہ کا واسطہ ہے. اچھا جس کا واسطہ نہیں ہے بیچارے وہ بھی لپیٹ میں آ رہے ہیں، برلن میں جو شاپنگ کر رہے تھے، یا جسے کہتے ہیں کہ ٹوین ٹاور میں جو رہ رہے تھے، یا فرانس کے کیسینو میں جو میوزیکل کنسرٹ میں شریک تھے، وہاں کے تمام کے مرنے والے افراد اور جو ان فیوچر رسک پہ ہیں، بارڈر لائن پہ ہیں، تو وہ پریشان تو ہیں کہ بھئی یہ دین اسلام کو نکال کیوں نہیں پھینک دیتے، جس کا اعادہ جناب ٹرمپ نے کیا ہے کہ ہم مسلمانوں کو امریکہ میں نہیں آنے دیں گے. تو یہ سوال پیدا ہوتا ہے کہ ضروری اس لیے کہ میرا اس سے واسطہ ہے اور پوری دنیا کو اس سے واسطہ ہے، اس لیے ضروری ہے. پھر ایک تیسرا جواب جو ٹالنے کے لیے ہمیں دیا جاتا ہے وہ ہے کہ بھئی یہ حکم تعبدی ہے، آپ بندے ہیں، اللہ ہمارا رب ہے، بندے ہونے کے ناطے ہمارے لیے ضروری ہے اپنے رب کا کہا مانے، بس وہ جیسا کہہ رہا ہے آپ کرتے چلے جائیں. اب جواب الجواب یہ آئے گا کہ بھئی آپ کو کس نے کہا میں خدا بھی یقین رکھتا ہوں. اچھا جواب یہ آئے گا ایتھیسٹ کی طرف سے، ملحد کی طرف سے، لیکن ویری سوری ٹو سے ہمارے معاشرے میں آپ کو ایسے لوگ مل جائیں گے جن کا رہن سہن، جن کی رفتار و گفتار و کردار ایسی ہے کہ لگ رہا ہے کہ ان کو اللہ پہ کوئی اعتماد نہیں، اللہ پہ کوئی بھروسہ نہیں، نہ ہی اللہ پہ یقین ہے. گناہوں میں جو ملوث لوگ ہیں، ایک تو وہ گناہ ہوتا ہے کہ جو آپ کریں تو شرمندہ ہوں، فوراً توبہ کریں، ایک ہوتا ہے ڈٹائی سے گناہ کرنا، اس پہ مصر رہنا اور اس کو صحیح ثابت کرنا. تو بس یہ وہ لوگ ہیں جنہوں نے خدا کو بھی مسترد کر دیا اور یہ کہا ہے کہ ہم خود اپنا جو ہے وہ فارمولا یا نظریہ یاد کریں گے. اب یہاں آگے ہم یہ کہتے ہیں کہ ٹھیک ہے، آپ ہمیں نہیں، ہمیں ہمارے لیے نہیں، تو کم از کم ان لوگوں کے لیے جو ایتھیسٹ ہیں، ملحد ہیں، اور آج کل ہر دوسرا شخص چاہے وہ عیسائی ہو، یہودی ہو، ہندو ہو، وہ ایتھیسٹ ہی ہے، لیبل نہیں لگاتا وہ، لیکن عادتاً جو ہے وہ اپنے مذہب کو فالو کر رہا ہے، عادتاً وہ مذہب پہ نہیں یقین رکھتا، ٹھیک ہے. اور دوسرا یہ کہ ہم بھی کبھی کبھی ڈگمگا جاتے ہیں، ہم بھی یہ سوچتے ہیں کہ بھئی آس پاس کے لوگ ہیں گلی کوچوں کے، بلکہ آپ کو اپنے خاندان تو کیا، اپنے گھر میں ایک دو افراد ایسے مل جائیں گے جو آپ کے حجاب پہ، جو آپ کی نمازوں پہ، جو آپ کے واجبات پہ، اور جو آپ کے نیکیوں کے کاموں پہ اعتراض کرتے ہیں، آپ کے مدرسے پہ، آپ کی کتابوں پہ، کہ بھئی یہ سب کیا لگا رکھا ہے، کیا ضرورت کیا ہے. اب یہاں آ کے انسان سوچتا ہے کہ بھئی مجھے سنجیدگی سے ان تمام سوالوں کے جواب تلاش کرنے پڑیں گے. وقالوا سمعنا واطعنا، کا وقت گزر گیا، وہ لوگ اور تھے جو سنتے تھے اور سمجھتے فوراً عمل کر لیا کرتے تھے. اب تو آج کل کی نسل جو پوچھتی ہے، کمپیوٹر ایج آ گئی ہے، اور پھر میڈیا آ گیا ماشاء اللہ، اب تو میڈیا ہتھیلی میں آ سکتا ہے، اب کمپیوٹر آن کرنے کی ضرورت نہیں، اب تو آپ کی ہتھیلی میں یہ میڈیا موجود ہے، اور جب آپ چاہیں جو چاہیں پڑھ لیں، لکھ لیں. اور اگر آپ دین پر قائم ہیں بھی تو بھی آپ کو ہمیشہ دھڑکا لگا رہتا ہے، کوئی ویڈیو کلپ آ گئی، کوئی نیوز آ گئی، کوئی بھی بات آپ نے سن لی اور آپ کو کنفیوژن پیدا ہو گیا، یہ کیا ہے، یہ کیوں ہے، اور کیا واقعی یہ سچ ہے یا غلط ہے. اب یہاں آگے انسان کو یہ کہنا چاہیے اور ہمیں سنجیدگی سے غور کرنا چاہیے کہ کم از کم جن چیزوں کی علتیں ہمیں معلوم ہیں یا اسلام کے جو جو فوائد ہمیں معلوم ہیں، وہ ضرور بالضرور ہم اس کو کمیونیکیٹ کریں، ہم اس کو ایڈریس کریں، لوگوں کو بتلائیں اور خود بھی اس کو اپنائیں، معلوم کریں، تاکہ ہمارے یقین میں اضافہ ہو، ہمارے ایمان میں اضافہ ہو اور لوگوں کو بھی ہم بتلا سکیں. ویسے تو ایک طویل فہرست ہے کہ جو یہاں بیان کی جا سکتی ہے، ہزاروں لاکھوں فوائد، بلکہ اسلام کے ہر حکم کے ہزاروں فوائد بتائے جا سکتے ہیں. نماز کے ہزاروں فوائد، روزوں کے ہزاروں فوائد، حج کے ہزاروں فوائد، سچ بولنے کے ہزاروں فوائد، اسلام کے ہر حکم کے ہزاروں فوائد بتائے جا سکتے ہیں. لیکن فقط یہاں پر ایک جسے کہتے ہیں کہ سیمپل کے طور پہ اور وقت کی گنجائش کو دیکھتے ہوئے 5 اہم اور بڑے فوائد ہم آپ کو بتانے جا رہے ہیں، علماء اعلام نے جن کو جمع کیا ہے. ان سے آپ مزید فوائد اخذ کر سکتے ہیں. اور یہ عمومی فوائد ہیں. خصوصی فوائد جیسے میں نے آپ کو بتایا کہ نماز کا الگ, روزے کا الگ, حج کا الگ, زکوٰۃ کا الگ, حج بولنے کا الگ, والدین کے احترام کا الگ, بھائی چارگی کا الگ, وہ ایک الگ کہانی ہے. لیکن پانچ اہم ترین فوائد جو ایک اسلامی معاشرے میں ہمیں نظر آتے ہیں, جس کے ثمرات, پانچ اہم ترین فوائد جو ہمیں اپنی زندگی میں نظر آتے ہیں, اور اس کا الٹ ہمیں اس معاشرے میں نظر آتے ہیں جو اسلام پر عمل نہیں کرتا, جو غیر مسلم کا معاشرہ ہے. تو انشاءاللہ ہم اس گفتگو میں اس طرح چلیں گے کہ ان پانچ فوائد کو آپ کے سامنے رکھیں گے, اور یہ پانچ فوائد مسلم معاشرے میں کس طرح موجود ہیں, پائے جاتے ہیں, ان کے ثمرات, ان کی علامات, ان کا افیکٹ, اور یہ پانچ فوائد کس طرح مغربی دنیا میں یا اس معاشرے میں جہاں پہ اسلام نہیں ہے وہاں بھی نہیں پائے جاتے, بلکہ اس کا الٹا پایا جاتا ہے, پھر انشاءاللہ ہم آپ کو بتائیں گے. اس کے بعد ہر فائدے کے اختتام پر, یعنی اس گفتگو کمپیریزن جو ہم کریں گے اسلامی اور غیر اسلامی معاشرے کے درمیان کمپیریزن کے بعد, اصول اخذ کرنے کی کوشش کریں گے. وہ نظریات ہم آپ کو بتلائیں گے جو قرآن اور حدیث میں موجود ہیں, جس سے ہمیں پتہ چلے گا کہ یہ فائدہ اس آیت, اس روایت کے تحت وجود میں آیا ہے, اور اب ہمیں کما بستہ ہو جانا چاہیے اس فائدے کو حاصل کرنے کے لیے. تو ایک ایک کر کے پانچ فوائد, ایک درود پڑھ دے محمد والے محمد. پہلا اہم ترین فائدہ اسلامی معاشرے میں اور اسلام کا, دین اسلام کا, وہ ہے بلند ہمتی اور وسعت نظری. اسلام ہمیں بلند ہمت اور وسعت نظر عطا کرتا ہے, بلند ہمتی اور وسعت نظری, یعنی براڈ مائنڈڈ بناتا ہے. نمبر دو, اطمینان قلب. اسلام ہمیں سکون دیتا ہے. نمبر تین, محبت کا فروغ. اسلام ہمیں محبت کرنا, کرانا, اس کو پھیلانا سکھاتا ہے. نمبر چار, صبر و استقامت, جو آج کل کے دور کے لیے بہت زیادہ ضروری ہے, یہ اہم ترین جز ہے اسلام کا. پانچواں, تزکیہ نفس. کتنا ضروری ہے, کتنی آسانی سے حاصل ہوتا ہے, اور اس کے نہ ہونے کی وجہ سے مغرب میں کتنی زیادہ برائیاں جڑ پکڑ رہی ہیں. یہ فوائد ایک ایک کر کے ہم آپ کے سامنے پیش کریں گے. سب سے پہلا فائدہ, بلند ہمتی اور وسعت نظری, پہلا فائدہ. اب اس پہلے, جیسے ہم نے بتایا کہ ہر فائدے میں ہم تین سب ہیڈنگ کے تحت چلیں گے, یعنی مغربی معاشرے میں کیا صورتحال ہے, اسلامی معاشرے میں کیا صورتحال ہے, اور کیا نظریہ ہے اسلام کا, کون سی آیات ہیں, کون سی روایات ہیں جو اس کے پس منظر کو اجاگر کرتی ہیں. بلند ہمتی وسعت نظری بڑا عجیب فائدہ ہے, خصوصی طور پہ جب ہم کہتے ہیں وسعت نظری, براڈ مائنڈڈ. ہم پہ تو یہ الزام لگایا جاتا ہے کہ مسلمان نیرو مائنڈڈ ہوتا ہے, وہ بہت چھوٹی سوچ رکھتا ہے, اور دقیانوسی طرز زندگی کا, فکر کا حامل ہوتا ہے, جبکہ ہم کہتے ہیں نہیں, الٹا ہے, غیر اسلامی معاشرہ اس کا حامل ہے. آئیے آپ کو غیر اسلامی معاشرے سے ایک مثال دیتے ہیں, جس سے ظاہر ہوگا کہ غیر اسلامی معاشرے میں براڈ مینٹیلٹی یا بلند ہمتی نہیں پائی جاتی. دیکھیں, براڈ مینٹلی وسعت نظری کیا ہے, کہ آدمی دور تک دیکھے اور اپنے آس پاس دیکھے, کسی محدود سوچ یا محدود زندگی کے ٹائم یا محدود ٹائم پیریڈ کے مطابق زندگی نہ گزارے, ایک طویل المیعاد پلاننگ کرے, منصوبہ بندی کرے. اور نیرو مائنڈڈ وہ ہے جو چھوٹی سی چیز پر اکتفا کر لے, جو مختصر سے وقت کے لیے پلاننگ کرے, جو صرف اپنے بارے میں سوچے, اسی کو ہم کہیں گے نا نیرو مائنڈڈ اور براڈ مائنڈڈ میں جو ڈفرینس ہے. ہم آپ کو ایک مثال دیتے ہیں, اس وقت حالیہ اسی مہینے کی نیوز ہے, آپ جا کے انٹرنیٹ پہ چیک کر لیے گا, ایک ایسی شخص کی جو ہے کہ ایسے معاشرے میں رہ رہا ہے جو غیر اسلامی ہے, اور وہ خود بھی غیر مسلم ہے, نان مسلم ہے, اور اس کی سوچ فقط اس دنیا تک ہے. جب ہم کہتے ہیں کہ مسلمان بلند ہمت اور وسعت نظر ہوتا ہے, تو ہمارا سیدھا مطلب یہ ہوتا ہے کہ ہماری دوڑ اس دنیا کے بعد تک ہے, ہمارا ویژن قیامت تک کے لیے ہے, اس کے بعد ہمیشگی کے لیے ہے. جب کوئی جو غیر اسلامی معاشرے میں رہ رہا ہے وہ صرف فقط اس دنیا کی حد تک محدود ہے, 60-70 سال کی زندگی اس کے سامنے. تو جو 60-70 سال کی زندگی کو مد نظر رکھتے ہوئے زندگی گزار رہا ہے وہ براڈ مائنڈیڈ ہے یا وہ براڈ مائنڈیڈ ہے جو 60-70 سال کی زندگی کو تو فقط ایک ٹوکن, مقدمہ, ایک ٹریلر سمجھ رہا ہے اور کہہ رہا ہے کہ نہیں, ایسا زندگی تو اس کے بعد ہے جو ہمیشہ ہمیشہ, یہ ہے براڈ مائنڈیڈ. اب دیکھیے, مثال سنیے, غیر اسلامی معاشرے میں اس کی مثال پچھلے دنوں نیوز نظر سے گزری کہ آسٹریلیا میں ایک باشندے کو لیوک بیرٹ غرمن جس کا نام تھا, ایک ای میل وصول ہوئی کہ جس میں لکھا تھا کہ آپ بینک سے ان لمیٹڈ لون لے سکتے ہیں. اگر یہ لکھا ہوتا کہ آپ کے اوپر بہت ہیوج قسم کا لون ہے, بینک کو ادا کر دیجئے, تو فوراً جا کے پوچھتا, جیسے ہمارے یہاں بجلی کا بل زیادہ آ جائے تو ہم فوراً بھاگے بھاگے جاتے ہیں, کم آ جائے تو کوئی جا کے نہیں پوچھتا. اس نے کوئی پوچھا پاچھا نہیں, اس نے جو ہے بینک سے لون نکالنا شروع کر دیے, بھلے $1,000, پھر 2,000, پھر 5,000, پھر 10,000. اب بینک بھیجتا گیا, بڑا حیران, پھر ہمت کر کے $1,00,000 بھی اس کو بھیج دیے. اس نے کہا اس کا مطلب ہے یہ خبر سچی ہے. اب اس نے جو ہے وہ کیا کرنا شروع کیا ہوگا, جو اس کے خواب دے, جو ہمارے خواب ہوتے ہیں, گاڑی خریدی, کیسینو جانا شروع کیا, شراب خانوں کا رخ کیا, جوئے خانے گیا, ساحل سمندر پہ گیا, ہوٹلنگ کی, سیر و سیاحت کی, گاڑیاں خریدی, اتنی گاڑیاں خریدیں گی, ایک گاڑی خریدتا, اس میں سفر کرتا, شو روم تک پہنچتا, پھر شو روم جا کے ایک اور گاڑی خریدتا. اب یہ گاڑی نہیں چاہیے مجھے. یاٹ کہتے ہیں بڑی اچھی سی کشتی کو جس میں ساری فیسلٹیز ہوتی ہیں, اس میں بیٹھ کے آدمی گھومتا ہے, تو وہاں بڑے بڑے امیروں کے پاس ہوتی ہے. تو پھر اس نے پراپرٹی خریدی, جو خرید سکتا تھا, جس طرح انجوائمنٹ کا, 22 سال کا نوجوان تھا, اس نے جو کر سکتا تھا اس نے کیا. لیکن آخرکار سمبڈی ناک دا ڈور, ہیلو, واٹس گوئنگ آن, ہولڈ آن, گو سلو. اس کو اریسٹ کر لیا گیا کہ بھائی آپ پہ $2 million کی کرپشن کا الزام ہے. پاکستانی میں تو کہتے ٹھیک ہے, تم اس میں سے اتنے لے لو اور مجھے چھوڑ دو, پلی بارگین جسے کہتے ہیں. تو وہاں آسٹریلین تھے, اس کو 4.5 سال کی خیر سنا دی. اس کو بڑا غصہ آیا, اب اس کے پاس پھوٹی کوڑی نہیں, وہ تو خود $2 million کا مقروض, وہ وکیل کہاں سے کرے. اس نے کہا نہیں, میں وکیل نہیں کروں گا, میں اپنا مقدمہ خود لڑوں گا. اس نے جیل میں کتابیں منگوائی, یہاں پہ چرس افیون سپلائی ہوتی ہے ہماری جیلوں میں, وہاں پہ کتابیں سپلائی ہوتی ہیں, آپ مانگے دیں گے. ایران نے مانگا تھا یہ رول فالو کیا ہے کہ جتنے بھی جیل میں آتے ہیں ان کو کتابیں پڑھائی جاتی ہیں اور نیک بن کے نکلتے ہیں. تو امریکہ اور یورپ میں بھی یہ اصول ہے, اصول یہی ہونا چاہیے, ہمارے یہاں نہیں ہے. آدمی اچھا بھلا غلطی سے اگر چلا بھی جائے تو گنڈا بھر کے نکلتا ہے. اچھا, اس نے قانون کی کتابیں منگائی, اس نے کہا میں لا پڑھوں گا, لا دوں گا, اور خیر اس نے کہا کہ میں خود ہی مقدمہ لڑوں گا. 6 مہینے میں اس نے اپنا کو چھڑوا لیا, خود مقدمہ لڑ گیا کہ یہ ای میل مجھے غلط بھیجی گئی تھی, جو ای میل بھیجی گئی تھی میں نے اس کو فالو کیا, میں جب بھی ریکویسٹ بھیجتا آپ مجھے $1,00,000 مجھے بھیج دیتے, تو واٹس اپ, مطلب واٹس رانگ وتھ می, میرے پاس میرے ساتھ کیا مسئلہ ہے, میرے ساتھ کوئی مسئلہ تو آپ کے ساتھ ہے, آپ نے کیوں پیسے بھیجے مجھے. پھر اس کو جو ہے چھوڑ دیا گیا, کہا گیا کہ ہاں ٹھیک ہے, جس نے ای میل بھیجی اس کا قصور ہے. اس نے یہ اعادہ وہ کیا عزم مصمم کہ میں لا پڑھوں گا, قانون پڑھوں گا, اور جو ہے وہ لا میں ماسٹر کروں گا, اور لوگوں کو اس قسم کے مقدمہ سے چھڑواؤں گا, اور آئندہ میری توبہ کہ میں نے کوئی لون لیا ہو. یہ ایک ایسی شخص کی کہانی ہے جو غیر مسلمی معاشرے میں رہتا ہے, نان مسلم ہے, اور جس کی دوڑ اس دنیا تک ہے. چنانچہ اس نے $2 million میں یہی کچھ کیا جو وہ شخص کرے گا جو فقط اس دنیا میں رہنا چاہتا ہے. اگر کوئی اس دنیا سے آگے کی سوچتا تو اس کو $2 million دیے جائیں تو سب سے پہلے پوچھے گا یہ آیا کہاں سے, یہ حلال ہے کہ حرام ہے. اس کے بعد جو ہے اس کے ذہن میں یہ خیال آتا ہے کہ میں اس کو کہاں کہاں خرچ کروں, کہاں کہاں مجھے ایسا فائدہ مل سکتا ہے جو مجھے آخرت میں بھی کوئی میرے کام آ سکے. اب آپ سنیے, یہ ایک غیر مسلم معاشرے کی جھلک میں نے آپ کو دکھا دی. اب مجھے بتائیے, جتنے لوگوں نے یہ سنا, آپ کے دل میں اس شخص کے لیے کوئی سافٹ کارنر پیدا ہوا؟ کیا وہ شخص آپ کا رول ماڈل بنا؟ کیا وہ شخص ہیرو بننے کے قابل ہے؟ کیا اس قابل ہے کہ ہم اس کے بارے میں پاس بیٹھے اور اس سے پوچھیں کہ تم نے کہاں کہاں رقم کی, کم کی, خرچ کی, اور کہاں کہاں گئے, یہ کیا, وہ کیا؟ وہ شخص ہیرو بننے کے قابل نہیں ہے. نہ اس شخص کی یہ روداد اس کو تو فائدہ دے گئی, اس کی یہ حرکتیں, لیکن ان کی حرکتوں سے کسی کو کوئی فائدہ نہیں ہوا. ٹھیک, اب چلتے ہیں ہم پیچھے اور وہاں سے ایک اسی قسم کا واقعہ اخذ کرتے ہیں ملتا جلتا, لیکن وہ ایک اسلامی بیک گراؤنڈ میں, اسلامی معاشرے میں ایک اسلامی شخصیت, محترم شخصیت امام حسن مصطفیٰ علیہ السلام کی. اللہم صلی علی محمد. مولا علی کی شہادت کے بعد ابن زبیر آپ کے پاس آتا ہے اور کہتا ہے کہ آپ کے والد میرے والد کے مقروض ہیں, اور یہ تحریر میرے والد کی ہے جو اس دنیا سے جا چکے, یعنی زبیر, جناب زبیر کے بیٹے ابن زبیر. تو امام حسن نے کہا ٹھیک ہے تمہارے والد نے ٹھیک لکھا ہوگا, میں ابھی دے دیتا ہوں. وہ اندر گئے, 80,000 درہم لے کر آئے, اس کو دے دیے, وہ چلا گیا. دو دن بعد واپس آیا, کہنے لگا کہ نہیں مجھ سے غلطی ہوئی, تحریر کچھ یوں تھی کہ میرے والد آپ کے والد کے مقروض ہیں 80,000 درہم کے. ٹھیک ہے, لکم لہم ضمیریں ہوتی ہیں عربی میں, وہ اس کی گڑبڑ ہو جاتی ہے. تو میں آپ کے 80,000 درہم جو میں نے غلطی سے آپ سے لیے قرض کے حوالے سے, وہ لے آیا ہوں واپس, اور آپ کے والد کا قرض جو میرے والد کو دیا گیا تھا وہ بھی لے آیا ہوں. امام نے کہا کہ میں اپنے والد کا قرض معاف کرتا ہوں, اور جو 80,000 میں نے تمہیں دیے تھے 3 دن پہلے وہ تمہیں بخشتا ہوں. اتنا سا واقعہ چھوٹا سا, آپ کے دلوں پہ اس کا اثر ہوا کہ نہیں ہوا؟ یہ شخص چلے امام حسن بھی نہ ہو, فرض کر لیں تھوڑی دیر کے ان کو ہٹا دیتے, کسی شخص نے بھی یہ کام کیا ہو, یہ کام قابل تخلیل ہے کہ نہیں؟ آپ نہ کر سکتے ہو یہ کام, نہیں کر سکتے ہم, کر سکتے ہم 80,000 روپے کسی کو بخش دیں, 80,000 اور نہیں کر سکتے, لیکن دل تو چاہتا ہے کہ کاش ہمارا جتنا دل گردہ ہوتا کہ ہم یہ کام کر سکتے. 80,000 نہیں, 800 نہیں, چلے 80 روپے, 8 روپے سے یہ کام شروع کرے, لیکن دل تو چاہے گا ہر کسی کا کہ کاش مجھ میں بھی ایسی ثقافت ہو, کاش مجھ میں بھی اللہ تعالیٰ ایسی بخشش عطا کرے, چھوٹی سی لیکن جی چاہے. اگر فرض کر لے ہم یہ کام نہیں بھی کر سکتے یا نہیں بھی کرنا چاہتے, تو کیا یہ شخص ایسا نہیں کہ اس کی ہم تعریف کریں, لوگوں کے سامنے یہ قصہ سنائیں؟ تو اب آپ مجھے بتلائیے, وہ ایک اسلامی غیر اسلامی معاشرے کا فرد تھا جس کی دوڑ دنیا تک تھی, اس نے کیا کیا, 2 ملین ڈالر اس نے خرچ کر ڈالے, لیکن اس کی شاہ خرچی کی کوئی پذیرائی نہیں, کوئی اس سے متاثر نہیں, لیکن امام حسن علیہ السلام 80,000 درہم اپنے بھی دے رہے ہیں اور اپنے والد کے بھی دے رہے ہیں, 160 درہم دے کے لوگوں کے دل جیت رہے ہیں. اس وقت نہیں, اس وقت لے کے آج تک جو جو یہ واقعہ سنے گا سمجھ لیں ان کا غلام بن کے رہ جائے گا کہ کیا ثقافت ہے, کیا فیاضیت ہے. اپنے دشمن کو نواز رہے ہیں, دوست نہیں تھا وہ, دشمن تھا, اپنے دشمن کو نواز رہے ہیں. یہ ہے فرق ایک غیر اسلامی معاشرے میں پلنے والے فرد کے رویے کا اور ایک اسلامی معاشرے کے محترم فرد کا. اب آئیے اصول کی طرف. ایک غیر اسلامی معاشرے کی مثال ہو گئی, اسلامی معاشرے کی عکاسی ہو گئی, اب آ جائیے اسلامی اصول. کس کا اسلامی اصول؟ بلند ہمتی اور وسعت نظری کا اصول. دیکھیں یہ ہے کہ اپنی نگاہیں, اپنی سوچ بڑی رکھو, اپنے آپ کو بلند ہمت جانو, اور اجر اللہ کی طرف سے تمہیں قیامت تک ہمیشہ ہمیشہ کے لیے ملے گا. اللہ تعالیٰ سورہ مومنون آیت نمبر 37 میں فرماتا ہے, ان لوگوں کی ترجمانی کرتے ہوئے جو لوگ اس دنیا کو اپنا ہم و غم بنائے ہوئے ہیں, ان ہیا الا حیاتنا الدنیا نموت ونحیا وما نحن بمبعوثین. اللہ تعالیٰ ان لوگوں کی عکاسی کرتے ہوئے فرماتا ہے کہ جو لوگ یہاں رہتے ہیں وہ کیا کہتے ہیں, ان ہیا الا حیاتنا الدنیا, کچھ نہیں ہے سوائے اسی زندگانی حیات کے, اس دنیا کی زندگی کی اور کچھ بھی نہیں ہے. نموت ونحیا, ہم یہیں مریں گے یہیں جئیں گے, وما نحن بمبعوثین, ہم دوبارہ نہیں زندہ کیے جائیں گے. یہ ان کا موٹو ہے, یہ ان کا مورل ہے, یہ ان کا سلوگن ہے کہ بس دیٹس اٹ, یہیں تک جو ہے وہ ہے. اور انہی کے بارے میں اللہ فرماتا ہے ان ہم الا, وہ کیا کہتے ہیں, ان ہے الا, اللہ کہتا ہے ان ہم الا کل انعام, بل ہم اضل سبیلا, इन हम इल्ला कल अनआम, ये कुछ नहीं है जानवरों की तरह है। इन हम इल्ला कल अनआम, ये कुछ भी नहीं है जानवरों की तरह है। बल हम अज़ल्लु सबीला, बल्कि उनसे भी ज्यादा गुमराह तरीन कौन लोग, जो दुनिया को अपना हम गम समझते हैं और कहते हैं कि बस यहीं तक हमारी जिंदगी है और इसके आगे हमें कहीं नहीं जाना। ठीक, अब आइए अल्लाह ताला रुख मोड़कर उन लोगों की तरफ मुतवज्जो होकर जो अल्लाह के नेक बंदे हैं और जिन्होंने क़यामत तक को अपने जहन में रखा हुआ है। बाप डांटता है ना, खूब डांट चुकता है, खाना बंद तुम्हारा, बाहर घूमना बंद, तो जो फतवा मदार बच्चा होता है वो दूसरी तरफ खड़ा होता है, बेटा आपको नहीं कह रहा हूँ मैं, आप अपने कमरे में जाओ, होता है ना। तो अल्लाह ताला रुख मोड़ के नेकुकारों की तरफ देख के क्या कहता है, वल्लज़ीना आमनू व आमिलुस सालिहात उलाइका अस्हाबुल जन्ना हुम फीहा खालिदून, वो लोग जो कि ईमान लाए और जिन्होंने नेक अमल किए, उलाइका अस्हाबुल जन्ना, ये अस्हाब जन्ना हैं, जन्नत के बाशिंदे हैं, जन्नत के सिटीजन्स हैं, हुम फीहा खालिदून, और ये उसमें हमेशा हमेशा रहेंगे। कह रहे हैं कि कहते हैं कि जन्नत की नेमत एक तरफ और हमेशा रहना एक तरफ, जो खालिदून है ना, ये इतनी बड़ी खुशखबरी है कि जो जन्नत में जाने के बाद हमें मिलेगी और फिर उसके बाद कोई और खुशखबरी नहीं। इसी तरह जब लोग जहन्नम में जाएंगे, उलाएगा अब नार हम फीहा खालिदून, या साहब नार है, ये वहाँ हमेशा हमेशा रहेंगे, और ये इतनी बड़ी बुरी बदखबरी है जो जहन्नम में जाने के बाद, और इससे बड़ी बुरी बदखबरी नहीं हो सकती। तो आपने देखा कि अल्लाह ताला जब महदूद और नैरो माइंडेड लोगों को, जिनकी दौड़ दुनिया तक है, उनको देखता है तो क्या क्या कहते हैं, कल अनआम बल हुम अज़ल्लु सबीला, और जब उन लोगों को देखता है जिनकी नज़रें क़यामत में है, के लिए अस्हाबुल जन्ना हुम फीहा खालिदून, इसीलिए जो क़यामत तक नज़रें गाड़े हुए हैं अल्लाह पर रहमत तलाश कर रहे हैं, अल्लाह की तरफ से रहमतों के मतलाशी हैं, वो क्या कहते हैं, खलक तो लिल बकाए वला लिल फनाए, कि अल्लाह ने हमें बका के लिए पैदा किया है, फना होने के लिए पैदा थोड़ी किया है। फना तो वो लोग होंगे बेचारे जो कि समझते हैं कि बस दुनिया तक हम रहेंगे, बल्कि फना होने के बाद मजीद मुश्किल में पड़ जाएंगे, और हम लोग अपना इनाम पाएंगे और हमेशा हमेशा जिंदा रहेंगे। तो ये मगरबी माशरे में रहने वाला कम हिम्मत होता है, बुलंद हिम्मत नहीं होता। मगरबी माशरे यानी गैर इस्लामी माशरे में रहने वाला या जो इस्लाम को नहीं मानता, वो वसात नज़र नहीं होता है, वो तंग नज़र होता है। 60-70 साल की ज़िंदगी उसके जहन में होती है, रुपये पैसे की मोहब्बत उसके जहन में होती है, इखलाकियात को कोई अहमियत नहीं देता। और जो इस्लामी माशरे में रहता है, जो इस्लाम पर चलता है, उसकी नज़रें बहुत आगे तक होती हैं, वो क़यामत तक देख रहा होता है, वो छोटा मोटा फ़ायदा नहीं। तो हमारा और दूसरों के दरमियान फ़र्क ये नहीं है कि वो लालची हम लालची नहीं है, हम ये कहते हैं भाई हम तुमसे ज़्यादा लालची हैं, हम तुमसे ज़्यादा मादियत परस्त हैं, हम तुमसे ज़्यादा मफाद परस्त हैं, हम तुमसे ज़्यादा नफ़े नुकसान को जहन में रखते हैं, लेकिन हमारी नज़रें उस चीज़ पर हैं जो अल्लाह के पास है, वमा इंदल्लाही खैरुन वअबका, जो अल्लाह के पास है वो बेहतर है और हमेशा रहने वाला है, बस ये फ़र्क है। वरना हम भी इंसान हैं, तुम भी इंसान हो, तुम्हारी जो ख्वाहिशात हैं वो हमारी भी ख्वाहिशात हैं, लेकिन हमने अपनी ख्वाहिशात को अल्लाह की मर्ज़ी और नाराज़गी के दरमियान रखा हुआ है, कि जो वो चाहेगा हम करेंगे, जो वो नहीं चाहेगा हम नहीं करेंगे, चाहे हमारा कितना ही दिल चाहे हम नहीं करेंगे, चाहे हमारा कितना ही दिल ना चाहे हम करेंगे अगर अल्लाह चाहता है। तो ये एक फ़ायदा बुलंद हिम्मती और वसअत नज़री आपकी समातों के गोशे गुजार किया। अब आइए इसके दूसरे फ़ायदे की तरफ, और वो है इत्मीनान क़ल्ब। एक दुरूद पढ़ दे मोहम्मद वाले मोहम्मद, जो दूसरा फायदा शुरू करने से पहले हम बतला दें, अगर आपको लिखना हो तो आप जरूर लिखिएगा, लेकिन जितनी भी चीज़ें बातें आयत रिवायत आपको बतला रहा हूँ, मैं बतलाने जाऊँगा, वो प्रिंट आउट की सूरत में मौजूद है, आज मैं ले आया हूँ, पिछला प्रिंट आउट भी इंशाल्लाह मिल जाएगा जो पेश सीरत नबवी पे दिया था, और आज की तमाम तर इंशाल्लाह गुफ्तगू प्रिंट आउट की सूरत में मौजूद है, फोटो कापी आपके पास इंशाल्लाह एक आध घंटे में आपके पास होगी, अगर आप चाहें तो लिखें, ना भी लिखें तो कोई फ़र्क नहीं। दूसरा अहम फ़ायदा कि जो एक इस्लामी माशरे में एक मुसलमान को मिलता है, और ये फ़ायदा हमको इस गैर इस्लामी माशरे में नहीं मिलता, इसलिए हम कहते हैं कि भाई इस्लाम को अपनाओ और इस्लामी माशरा तश्कील दो, वो क्या है, اطمینان قلب. اطمینان قلب نہیں ہے ان معاشروں میں، ان لوگوں میں، ان گھرانوں میں جہاں پہ دین نہیں. دیکھیں ہم گفتگو کر رہے ہیں اسلامی اور غیر اسلامی کی، لیکن میں پھر آپ کو دوبارہ ریپیٹ کر دوں کہ غیر اسلامی معاشرہ یا غیر اسلامی لوگوں میں وہ لوگ بھی شامل ہیں جو خود پاکستان میں، جو خود ایران عراق میں یا اسلامی ممالک میں رہ رہے ہیں لیکن اسلام کو فالو نہیں کر رہے ہیں. ان کا طلاق بھی اس پہ ہوگا کیونکہ وہ نام کے مسلمان ہیں، کام کے غیر مسلم ہیں. وہ ایک مجبوراً، روایتاً، عادتاً لوگوں کے خوف سے، پیئر پریشر گروپ کے پریشر سے وہ کام کر رہے ہیں، ورنہ ان کا دل نہیں چاہتا. تو وہ بھی انہی حالات کا شکار ہوں گے جن حالات کا شکار وہ لوگ ہو رہے ہیں جو اسلام پہ عمل نہیں کرتے، جو اسلام کو نہیں مانتے یا بائے برد مسلمان نہیں ہیں. دیکھیں ہمارے آس پاس، ہمارے اندر بہت سارے خوف ہیں جو ہم پر مسلط ہو کے رہ گئے، اور ہمیں ہر جگہ شکوک و شبہات، اعتراضات، پریشانیاں، ٹینشن، اسٹریسفل لائف نظر آتی ہے. دس قسم کے خوف میں آپ کو گنواتا ہوں جو اس وقت ہمارا معاشرہ سفر کر رہا ہے. وہ خوف ایک دیندار کو بھی لاحق ہوتے ہیں کیونکہ وہ اسی معاشرے میں رہ رہا ہے، اور ایک بے دین کو بھی لاحق ہوتے ہیں، لیکن ریئیکشن یا رویہ دونوں کا مختلف ہوتا ہے. پہلا خوف بے روزگاری، کتنا بڑا خوف ہے، غربت، فقر و فاقہ، مفلسی. اس سے بھی بڑا خوف روپے پیسے کا ہونا. موبائل نہیں ہے آپ کو، ایک خوف، موبائل نہیں میرے پاس، اگر ہوتا تو میں رابطہ کرتا اس سے اس سے. موبائل ہو تو چوری ہونے کا خوف، پانی نہ لگ جائے، بچہ گرا نہ دے، خراب نہ ہو جائے، وغیرہ وغیرہ، ہینگ نہ ہو جائے. تو بے روزگاری کا خوف، یعنی مفلسی کا خوف اور چوری کا خوف. اچھا گھر ہو، ڈکیتی کا خوف، گاڑی اچھی ہو، چوری کا خوف. ٹھیک ہے، اس کے بعد بیماری کا خوف، ہارٹ پرابلم، شوگر کے ایشوز، ہائپر ٹینشن، سائیکالوجیکل پرابلم، پتہ نہیں کیا کیا معاشرے میں عام ہوتے جا رہے ہیں. پہلے خال و خال کبھی کبھی ہم سنتے تھے ہارٹ اٹیکس کے بارے میں، شوگر کسی کسی کو ہوا کرتی تھی، ہارٹ اٹیک، بلڈ پریشر اور جو بیماریاں بالکل عام ہیں وہ بہت کم سنائی دیتی تھی. اب ہر خاندان میں آپ کو بلڈ پریشر کا مریض، ایک ہائپر ٹینشن کا مریض، ایک السر کا مریض، جوڑوں کے درد کا مریض، کوئی نہ کوئی مریض آپ کو مل جائے گا. کینسر عام ہوتا جا رہا ہے، آپ نے دیکھا ہوگا. بیماری کا شوق، بیماری کا خوف. شوق تو ہم اس لیے کہیں گے کہ ہم خود ایسی حرکتیں کر رہے ہیں، لگ رہا ہے کہ ہمیں شوگر کا شوق ہے کیونکہ ہم بہت کھاتے ہیں. ٹھیک ہے، ہم فیٹ بہت کھاتے ہیں، لگتا ہے کہ ہمیں ہائپر ٹینشن کا شوق ہے. تو یہ شوق ہی کہا جائے گا، یہ خوف نہیں کہا جائے گا. بہرحال جو حرکتیں اسے لگ رہا ہے ہمیں شوق ہے. بیماری کا خوف کہ اگر میں بیمار ہو گیا تو کیا ہوگا، اگر مجھے فلاں بیماری ہو گئی، جا علاج ہے، یا میں فرض کریں نظر زکام کھانسی سے گر پڑا تو کیا ہوگا، دفتر نہیں جاؤں گا، چھٹیاں ہو جائیں گی، امتحان نہیں دے پاؤں گا، فیل ہو جاؤں گا. ٹھیک ہے، بیماری کا خوف. موت کا خوف، جس طرح سڈن ڈیتھ ہو رہی ہیں آج کل، اچانک جوان بچے لڑکے دنیا سے کوچ کر رہے ہیں، اب پریشانی ہوتی ہے کہ جو بچے ہیں، نوجوان ہیں، ان کو جو ہے وہ کینسر ہو رہے ہیں یا ایسی بیماریاں ہو رہی ہیں جن کے علاج موجود نہیں ہے فی الحال. اس کے بعد ملنے کا خوف، کیسے ملنے کا خوف، توہین کا خوف. اصل معاشرے میں لڑائی جھگڑے اتنے زیادہ عام ہو گئے کہ آپ فلاں جگہ نہیں جاتے، کیوں، فلاں جگہ فلاں صاحب ہوں گے، فلاں خاتون ہوں گی، اور وہ منہ پٹ ہیں، وہ فلاں دن بھی انہوں نے یہ کہہ دیا تھا، اب بھی یہ کہہ دیں گی. ہر محفل میں کوئی نہ کوئی ایسی شخصیت موجود ہوتا ہے یا ہوتی ہے جس سے آپ بچ رہے ہوتے ہیں، ان سے میرا آمنا سامنا نہ ہو، پتہ بھی نہیں چلے کہ میں آئی ہوں. فون کر کے آپ پوچھ لیتے ہیں وہ آئیں گے اچھا، کب آئیں گے، اتنے بجے، کب جائیں گے، اتنے بجے، اب ان سے پہلے یا ان کے بعد آ جاتے ہیں، ایسا ہوتا ہے. توہین کا خوف بہت ہوتے ہیں لوگوں کو، اگر دیندار ہے تو اس کو بھی توہین کا سامنا کرنا پڑتا ہے اپنے حجاب، اپنی داڑھی، اپنی دینداری کی وجہ سے، اور اگر نہیں بھی ہے، اسٹیٹس اسٹیٹ جو ہے جو بڑا ہے وہ دوسرا جو نیچے ہے اس کو دبا رہا ہوتا ہے، بہت سب کے سامنے اپنی امپلائی کی بے عزتی کر رہا ہوتا ہے. بچھڑنے کا خوف، اگر زندگی اچھی بھی گزر رہی ہے، میاں بیوی میں محبت ہے، بچے فرما بردار ہیں، رشتے داروں کے ساتھ لے رہنی ہے، ایک دم سے کوئی خبر آتی ہے فلاں رشتے دار کا انتقال ہو گیا، اب آپ ایک دم سے اپنے رشتے داروں کو بھی فکر ہو جاتی ہے، فلاں کے شوہر میں گئے آپ کو اپنے شوہر کی فکر، فلاں کا بچہ ایکسیڈنٹ میں ہلاک ہو گیا آپ کو اپنے بچے کی فکر. ہوتا نہیں خوف، بچوں کے اندر بیٹا جو ہے وہ سڑک دیکھ کے پار کرنا، دیکھو چھوٹے بھائی کا خیال رکھنا، مغرب سے پہلے گھر آ جانا، خوف. پیدا ہوئی نا. ابھی پچھلے دنوں اخبار کی وارداتیں شروع ہو گئیں جس کا لوگوں کو ایک خوف بیٹھ گیا تھا. تو بے روزگاری کا خوف کیسے ہوں, تو چوری کا خوف, بیماری کا خوف, صحت کا خوف, توہین کا خوف اور بچھڑنے کا خوف, اپنے پیاروں کے بچھڑنے کا خوف, سیاسی ابتری کا خوف کہ فلاں صاحب آ رہے ہیں, چارا فیصل بند ہو جائے گی, بس یہاں نہ نکلو وہاں نہ نکلو, سارے محلے نے سارے شہر نے چھٹی کر لی, کچھ نہیں ہوا. تو خوف ایک ٹینشن, فلاں دن یہ ہوگا, جلسہ ہوگا. ایک ارے پاکستان میں صرف سیاسی ابتری, اب تو دیکھیں تقریباً ہر ملک میں سیاسی ابتری ہے, مڈل ایسٹ تو ہے ہی لپیٹ میں. سیاسی ابتری یا پولیٹیکل ہیوک, سیاسی بدنظری صرف مڈل ایسٹ اور پاکستان افغانستان نہیں, یہ اب آپ کو امریکہ یورپ میں بھی مل جائے گی. ابھی جو برلن میں ہوا ہے ٹرک لے کے جو گھس گیا, اب آدمی ہر ٹرک ڈرائیور کو دیکھ کے سوچتا ہوگا یہ کہیں ہمیں یہ اڑا کے نہ لے جائے. اسی طرح اکثر یورپ میں امریکہ میں کئی طیاروں کو عین وقت میں لوگ لے جاتا, کیوں, کوئی شخص عربی میں گفتگو کر رہے تھے تو پتہ چلا کہ وہ سمجھیں کوئی دہشت گرد آ گیا جسے کہتے ہیں, یا کوئی خاتون حجاب پہن کے چڑھی تو ان کو اتروا لیا گیا, یا پتنی وہ جیکٹ بم بلاسٹ کی سوسائڈ جیکٹ پہنی ہوئی ہوں گی اندر, اور تمام پیسنجرز باجماعت کہہ دیتے ہیں کہ ہمیں یہ شخص مشکوک لگ رہا ہے, ہمیں یہ عورت مشکوک لگ رہی ہے, اس کو اتار دو. اتارنا پڑ جاتا ہے, پائلٹ یا کرو مجبور ہوتا ہے, کیا کریں. تمام پیسنجرز کہہ رہے ہیں ہم آپ کے لیے یہ پلین نہیں لے آ سکتے, یعنی اگر آپ جائیں گی یا آپ جائیں گے تو یہ لوگ نہیں جائیں گے, 300 افراد یا 299 افراد, تو بہتر ہے کہ آپ اتر جائیں, آپ نیکسٹ فلائٹ پہ چلے جائیے گا اگر ان کو اعتراض نہ ہوا تو. اب دیکھیں تو وہاں بھی یہ خوف بیٹھا ہوا ہے مغربی معاشرے میں, صرف سیاسی ابتری یہاں نہیں ہے, سیاسی ابتری جو ہے وہاں پہ بھی ہے. قدرتی آفات, آئے دن زلزلے, طوفان, سیلاب, کہاں نہیں ہے, صرف پاکستان, انڈیا اور افریقہ میں نہیں ہے. افریقہ میں کئی سال ہی ہے مثلا یہاں پہ سیلاب ہے, تو امریکہ میں ٹورنیڈو, طوفان, کینیڈا میں جو ہے وہ برفانی مصیبتیں جو سردی کے موسم میں ہوتی ہیں, -40 -50 جو ٹیمپریچر جا رہے ہوتے ہیں, وہ خوف. تو قدرتی آفات کا خوف, سیاسی ابتری کا خوف, اچھا قبر کا خوف, موت کا خوف. اچھا یہ ایک عجیب خوف ہے, جو اسلام پر یقین رکھتا ہے اس کو بھی خوف ہوتا ہے, جو نہیں رکھتا اس پہ بھی اس کو بھی ہوتا ہے, بلکہ اس کو زیادہ ہوتا ہے اگر مسلمان سچے ہوئے تو. جو دین پہ عمل نہیں کر رہا, وہ کوئی موت دیکھ لے بالکل قریب, اب وہ کہے کہ یار واقعی یہ میری بہن, میری دوست یا میرا فلاں اشدار سچ کہتا ہے جو دیندار ہے, فلاں مولانا, فلاں استاد, واقعی میں یہ نیک کام نہیں کر رہا یا کر رہی, اگر آج مجھے موت آ گئی تو. مطلب یاد ہے ذہن میں قیامت کا خوف, دوزخ میں ہمیشہ جلنے کا خوف, کہ اگر مسلمان صحیح نکلے تو, یا مسلمانوں میں فلاں مکتبہ فکر صحیح نکلا تو ہمارے اس کا کیا ہوگا, سوچوں کا, نظریات کا یا عقائد کا. تو ابھی دیکھیں یہ کتنے 10 قسم کے, اس کے علاوہ بھی بہت سارے خوف ہیں جو اپنے ذہن میں آپ لا سکتے ہیں, اپنے ذہن میں بٹھا سکتے ہیں. لیکن اس حوالے سے جو دیندار ہے اس کا رویہ الگ ہوتا ہے, وہ بڑا پرسکون ہوتا ہے. بے روزگاری کے حوالے سے دیکھ لیں آپ, چوری کے حوالے سے دیکھ لیں آپ, آیت الکرسی پڑھ لو بھائی, سو جاؤ, انشاءاللہ کچھ نہیں ہوگا. آیت الکرسی پڑھ لو بھائی, باہر نکلنے سے پہلے سفر کی دعا پڑھ لو, انشاءاللہ کچھ نہیں ہوگا. مصیبت آگے بھی زیارت عاشور پڑھ لو, انشاءاللہ کچھ نہیں ہوگا. کوشش ہم اپنی طور پہ ہاتھ پیر مارتے ہیں, لیکن اس کے علاوہ ذکر کرو, کتنا سکون سے زندگی گزر رہی ہے. آپ دیکھ لیجیے جو لوگ کینیڈا امریکہ سے آتے ہیں کچھ دن گزارنے کے لیے, ان کے چہرے دیکھا کریں آپ, کتنے خوف میں مبتلا ہوتے ہیں, یہاں نہیں جانا, وہاں نہیں جانا, یہ نہیں پینا, یہ نہیں کھانا, ٹینشن میں مبتلا ہوتے ہیں, بس ہمیں یہ نہ ہو جائے, ہمیں وہ نہ ہو جائے, کوئی اغوا کر کے لا جائے, وغیرہ وغیرہ. تو یہ خوف کیوں ہے, مادیت پرستی میں انسان اتنا مبتلا ہو گیا ہے کہ اس کو احساس محرومی کا خوف رہتا ہے. احساس محرومی جو ہے وہ شوہر کی ہو سکتی ہے, بیوی کی ہو سکتی ہے, بچوں کی ہو سکتی ہے, ماں باپ کی بھی ہو سکتی ہے, اور موبائل کی بھی ہو سکتی ہے, کہ موبائل کچھ دن پہلے خریدا تھا اور چوری ہو گیا, کھو گیا, وغیرہ, ہر چیز کے احساس. جتنا انسان دنیا پرست ہوگا اتنا ہی چھوٹی سی چھوٹی چیز پر افسوس کرے گا جانے پر. زہد یہ ہے کہ کسی چیز کے آنے کی خوشی نہ ہو اور نہ کسی چیز کے جانے کا غم ہو. تو یہ چیز مادیت پرست انسان میں نہیں پائی جاتی. تو آپ نے لے گا, اچھا مثال لے لیتے ہیں اس معاشرے کی جہاں سب کچھ ہے, جس کے گرین کارڈ کے لیے سب تڑپ دے, سب جانے کے لیے. اب یہ اعلان ہو جائے کہ فلاں کمرے میں جو ہے ویزا لگ رہا ہے درس کے دوران, ہو سکتا ہم سب سے پہلے چلے جائیں. تو اس امریکہ کی مثال لیتے ہیں, ہر 7 میں سے ایک شخص ڈرگ ایڈکٹ ہے, हर सात में से एक शख्स मुंशियात का आदि है, मनशियात का आदि है। 18 to 24 ईयर्स के बच्चे, नौजवान लड़के लड़कियां इसका ज्यादा शिकार हो रहे हैं। बीबीसी पर डॉक्यूमेंट्री मौजूद है कि एक डॉक्टर ड्रग एडिक्शन के मरीजों का इलाज और उनका हाल बताते बताते रो पड़ा है, अमेरिकन डॉक्टर, और क्या कह रहा है वो, इफ आई डिस्क्लोज द फैक्ट माई मेडिकल लाइसेंस विल बी कैंसिल्ड। अगर मैंने हकायक बतला दिए तो मेरा मेडिकल लाइसेंस कैंसिल हो जाएगा। कौन बता रहा है, कौन कह रहा है, अमेरिकन डॉक्टर कह रहा है। डॉक्यूमेंट्री को ईरान ने प्रेस टीवी ने नहीं बनाई, बीबीसी ने बनाई। इतने होशरबा जिसे कहते हैं कि वहां पे हालात हैं कि हर सात में से एक शख्स जो ड्रग एडिक्शन में, और शराब तो एडिक्शन में नहीं आती, वो तो नॉर्मल पी जाती है, ठीक है। हर पांच में से एक शख्स साइकोलॉजिकल डिसऑर्डर्स, नफ्सियाती इमराज का शिकार है, हर पांच में से एक शख्स। हर एक लाख में 17 अफराद खुदकुशी कर रहे हैं, 24%। ये रेट ज्यादा हो गया पिछले 15 सालों में। बताएं जिस माशरे में जिस ड्रग एडिक्शन आम हो, साइकोलॉजिकल डिसऑर्डर्स आम हो, और जहां पे खुदकुशियां लोग कर रहे हों, क्या उस माशरे में आपके रहने का जी चाहेगा? बज़ाहिर चकाचौंध। अमेरिका एक सैंपल है, और यूरोप और उसके हवारी या जो भी लोग उसको फॉलो कर रहे हैं माध्यमप्रस्ती को, वो उन्हीं इन्हीं चीजों की लपेट में आपको नजर आएंगे सुनते हुए। तो आप देख लीजिए कि जो मशहूर रोल मॉडल है खुशहाली के हवाले से, प्रॉस्पेरिटी के हवाले से, तरक्की के हवाले से, वहां भी ये हालात है। तो इसका मतलब क्या हुआ कि जो लोग इस्लाम पर अमल नहीं करते, या जो लोग मानसिक तरक्की में मुबतला हैं और जिंदगी की दौड़ को, जिंदगी की हदूद को, जमानो मकान को अपना महासी समझते हैं, वो हमेशा इस खुदन के नफसियाती अमराज का, ड्रग एडिक्शन का, और मुश्किल का और खौफ का शिकार होते हैं। हमारे यहाँ इस खौफ का नामो निशान है। इमाम मजलूम इमाम हुसैन अलैहिस्सलाम ने दुरूद पढ़े, हमारे यहाँ तो आम जिंदगी छोड़िए, अगर कोई मुश्किल वक्त भी आ जाए तो आदमी मुस्कुराता हुआ उस मुश्किल वक्त से गुजर जाता है। मौलानी को जब खिलाफत के लिए शूरा बिठाई गई और मौलानी को जब नॉमिनेट करने की बारी आई, तो वहाँ पे एतराज खड़ा हो गया। क्या एतराज खड़ा हो गया? मौला अली ज़रीफ़ है, ज़रीफ़ यानी तंज़ व मिज़ा, यानी मिजाह करने वाले, खुशबाश आदमी एक होता है ना। क्यों भाई, वो मैदान जंग में तलवार लहराते हुए लेके जाते थे। जैसे हमारे यहाँ कोई बैट्समैन जिसको पता हो कि मुझे सेंचुरी मारनी है, बल्ला लहराते हुए जाएगा ना, तो मौला अली के बारे में कहा था वो तलवार लहराते हुए जाते थे अमूमन, मतलब इतना रिलैक्स कूल हो गए और खुशबाश रहा करते थे। मतलब मोमिन की निशानियों में से है कि रसूलुल्लाह के बारे में मिलता है कि उनसे ज़्यादा किसी को मुस्कुराते हुए, किसी को ठट्टे की बात नहीं कर रहे हम, मजाक की बात नहीं कर रहे, मुस्कुराना और रिलैक्स कूल और शादबाद रहना। तो मौला अली ने जंगे हो, जंगे बदर, जंगे खंदक, जंगे खैबर, कौन सी ऐसी जंग है जिसमें मैन ऑफ द मैच ना लिया हो, बल्कि मैन ऑफ द मैच क्या, वो मैन ऑफ क्राइसिस हुआ करते थे। जंगे हुद में सब जब भाग जाते थे तो वो मौजूद थे, जंगे खंदक में जब कहा गया कौन लड़ेगा अमर बिन अब्दुल्लाह तो वो लड़ा करते थे, जंगे खैबर में जब कहा गया कि कौन जाएगा अलम, वो जिसको अल्लाह पसंद करता हो, वो अल्लाह से मोहब्बत करता हो, मौला अली। सारी जंगें आपकी वजह से जीती गई, ठीक। किसी जंग में वापसी पर नारा नहीं लगाया कि मैं कामयाब हो गया। नारा कब लगाया? फुस्तु बिरब्बिल काबा। कब कहा? जब उन पर ज़र्ब लगी, जब उनको शहादत मिली, उस वक्त। अरे उस वक्त तो नहीं कहना चाहिए, नाऊज़ु बिल्लाह, ये कहना चाहिए मैं नाकाम हो गया, अब तक मैं कामयाब था, दुश्मन पर गलबा हासिल कर लिया था, अब दुश्मन ने मुझ पर गलबा हासिल कर लिया है, आज मैं नाकाम हो गया, अब तक मैं कामयाब था, नहीं आज मैं कामयाब हो गया, यानी मैंने तमाम इम्तिहान पास कर लिया और ये इम्तिहान भी पास कर लिया। ये होता है मोमिन कि जब मुश्किल आए तो वो मुश्किल में मुस्कुराता है, चल जाएगी आम हालात में। जबकि बांदियत परस्त इंसान जो इस्लाम पर अमल नहीं करता, वो सब कुछ होने के बाद भी उदास रहता है। आप चले जाइए इंग्लैंड, अमेरिका, यूरोप, कनाडा, आम फर्द आपको डिप्रेशन का मरीज नजर आएगा। फोन पे बात करते करते लोग रो पड़ते हैं, क्या हो रहा है? डिप्रेशन हो रहा है। एक बहुत एक आम सलग उन्होंने सीख लिया है। डिप्रेशन क्या है? एहसास-ए-महरूमी क्या है? जब चीज़ें आपके हाथ से चली जाए, पहले चीज़ें जाती हैं, मोबाइल है, कंप्यूटर है, गाड़ी है, प्रॉपर्टी है, और फिर रिश्ते नाते जब आपके हाथ से जाते हैं, तो किसी भी किस्म की दुनियावी चीज जो आपके हाथों से जाए उसमें आपको डिप्रेशन होगा, एहसास-ए-महरूमी होगा। मौला हुसैन क्या फरमाते हैं? करबला के मैदान में کہ میں ظالم کے ساتھ جینوں کو اپنی بدبختی اور اللہ کی راہ میں اپنی جان دینے کو خوشبختی سمجھتا ہوں. جب آدمی یہ کرے گا تو موت کے وقت بھی مسکرا رہا ہوگا. گرو رحمدانی جب شب عاشور ہنسی مذاق کر رہے تھے, لوگوں نے کہا یہ کون سا وقت ہے مذاق کرنے کا؟ آپ نے کیا کہا کہ میرے قبیلے کے لوگ گواہ ہیں کہ میں نے کبھی جوانی میں ہنسی مذاق نہیں کیا, تو میں بڑھاپے میں کیا کروں گا؟ میں اس لیے مسکرا رہا ہوں کہ جنت ہمارے لیے آراستہ ہو رہی ہے, پر قریب ہم جنت میں جانے والے. مومن ایسا ہوتا ہے. کربلا جیسی سختی ہے اور برے رحمدانی مسکرا رہے ہیں. کربلا جیسی شخص سختی ہے اور امام کہہ رہے ہیں کہ یہ میرے لیے خوشبختی ہے کہ میں جو ہوں اللہ کی راہ میں جہاد کر رہا ہوں. تو وہاں جو لوگ موجود تھے, عمر صاحب, شبر ملوم خولی اور دیگر افراد, وہ کھا رہے تھے, پی رہے تھے, نرم گرم بستر پہ سو رہے تھے, لیکن پریشان تھے, خوف میں مبتلا تھے اور اپنی موت تک وہ خوف میں مبتلا رہے. یہ امام کے ساتھی موت کو سامنے دیکھتے ہوئے بھی بڑے سکون سے جو ہم رہ رہے ہیں اور گلے لگانے کو موت کو تیار ہیں. کیوں یہ فرق اسلامی اور غیر اسلامی معاشرے میں کیوں ہے؟ اس لیے ہے, غیر اسلامی معاشرہ, مغربی معاشرہ, اس نے بہت ساری کتابیں پڑھ لی, اس نے بہت ترقی کر لی, اس نے علم حاصل کر لیا, لیکن اس نے سورہ رعد کی آیت نمبر 28 نہیں پڑھی, الا بذکر اللہ تطمئن القلوب, کہ دلوں کو اطمینان فقط اللہ ہی کے ذکر سے ہوتا ہے. دلوں کو اطمینان لمبی چوڑی چمچماتی نئے ماڈل کی گاڑی لینے سے نہیں ہوتا, نئے ماڈل کے موبائل سے نہیں ہوتا, زرق برق پوشاک سے نہیں ہوتا, لذیذ کھانوں سے نہیں ہوتا, نرم بستروں سے نہیں ہوتا, عالیشان گھر سے نہیں ہوتا. اللہ بذکر اللہ تطمئن القلوب, دلوں کے اطمینان فقط اللہ کے ذکر سے ہوتا. اور اس سے بڑا اطمینان اور اس اطمینان کا اجر کیا ہے؟ اللہ کی رضا. یا ایتھا النفس المطمئنۃ ارجعی الی ربک راضیۃ مرضیۃ فادخلی فی عبادی وادخلی جنۃ. کیا کہتا ہے اللہ تعالیٰ سورہ فجر آیت نمبر 27, 28, 29, 30, 27, 28, 29, 30, کہ یا ایتھا النفس المطمئنۃ ارجعی, اے نفس مطمئنہ رجوع کر, الی ربک, اپنے رب کی طرف, راضیتا مرضیہ, اس حالت میں کہ وہ تجھ سے راضی ہے, مرضیہ اور تو اس سے راضی ہے. فادخلی فی عبادی, پس میرے نیک بندوں میں داخل ہو جا, میرے عبادت گزار بندوں میں داخل ہو جا, وادخلی جنت, اور میری جنت میں داخل ہو جا. کیوں جنت میں داخل ہو جا؟ کیونکہ وہ شخص اللہ کا عبادت گزار بندہ ہے. وہ شخص اللہ کا عبادت گزار بندہ کیوں ہے؟ کیونکہ وہ اللہ سے راضی ہے. اور اللہ سے راضی کیوں ہے؟ کیونکہ اللہ اس سے راضی ہے. اور اللہ اس سے راضی کیوں ہے؟ کیونکہ وہ نفس مطمئنہ ہے, جو اللہ کی آزمائش, اللہ کی طرف سے دی گئی مصیبت میں بالکل مطمئن ہے کہ اللہ میں تیری دی گئی آزمائش, مصیبت, آلام پر مطمئن ہوں, تو جس طرح چاہے میں اس طرح رہنے کے لیے تیار ہوں. تو ایسے لوگوں کا اجر, ایسے لوگوں کا ثواب جنت ہے. یہ آپ نے دیکھا کہ اسلام ہمیں کس طرح اطمینان قلب دیتا ہے. یہ اطمینان قلب غیر مسلم معاشرے میں مفقود ہے, کیونکہ وہ فقط دنیا تک اپنی کوششوں کو, اپنے ویژن کو محدود رکھے ہوئے ہیں. اور اسلامی معاشرہ, اسلام مسلمان کو اس طرح بناتا ہے کہ وہ مشکل اوقات میں بھی, مشکل وقت میں بھی, کڑی آزمائش میں بھی مسکراتا رہتا ہے. اور ایسے لوگوں کے لیے اللہ تعالیٰ کا انعام جنت ہے. اور اسی جنت کی وجہ سے, اللہ تعالیٰ کے ابدی انعام کی وجہ سے, وہ کبھی بھی کسی مرحلے میں کسی بھی خوف کا شکار نہیں ہوتا. اور اگر شکار ہوتا بھی ہے تو دوسرے ہی لمحے اللہ تعالیٰ اس کے در میں الہام کرتا ہے کہ یہ آزمائش مصیبت وقتی ہے, تمہیں آزمانے کے لیے ہے, اگر اس پہ تم مطمئن ہو گئے, اس پہ تم راضی ہو گئے, تو انشاءاللہ تو ہماری عبادت گزار بندوں میں اور ہماری جنت کے حقدار ٹھہرو گے. اس کے بعد گفتگو کا تیسرا مرحلہ, محبت کا فروغ, اس کی گفتگو انشاءاللہ ایک چھوٹے سے بریک کے بعد. ہماری گفتگو کا پانچواں مرحلہ محبت کا فروغ, یعنی اسلامی معاشرہ ایک ایسا معاشرہ ہے کہ جہاں پہ لوگ ایک دوسرے سے بے لوث محبت کرتے ہیں, اور اس میں کوئی ذاتی انا ذاتی مفاد شامل نہیں ہوتا. تھوڑی دیر کے لیے ہم ایسے معاشرے کی طرف چلتے ہیں کہ جہاں پر محبت نہیں پائی جاتی, غیر اسلامی معاشرے میں. اس کی مثال ابھی ہم مرد عورت کی محبت, میاں بیوی کی محبت, صحت کے ریکارڈ محبت کی بات کرتے ہیں جو کہ بدرجہ عدم موجود ہوتی ہے. مطلب اس محبت کا سوال کرنا ہی فضول ہے, یعنی اولاد اور والدین میں محبت. اگر خاندان مسلمان نہ بھی ہو اور اس کو والدین کی عزت عظمت وقار کا سبق نہ بھی پڑھایا جائے تو اولاد اپنے والدین سے محبت کرتی ہے. اسی طرح والدین بھی اپنی اولاد سے محبت کرتے ہیں. لیکن ایک بڑی عجیب صورتحال اس وقت مغربی معاشرے میں یا غیر اسلامی معاشرے میں پیدا ہو گئی ہے محبت کے اعتبار سے, کہ ایون والدین اور اولاد میں محبت ختم ہوتی جا رہی ہے. بچے جب 18 سال کے ہو جاتے ہیں اپنے گھروں کو چھوڑ دیتے ہیں, انڈیپینڈنٹ لائف گزارتے ہیں. ماں باپ کتنے بوڑھے کیوں نہ ہوں, بیمار کیوں نہ ہوں, ضرورت مند کیوں نہ ہو, لیکن آپ ان کو نہیں پوچھتے. پچھلے دنوں انگلینڈ میں بہت سے بچوں نے یعنی نوجوانوں نے واپس اپنے گھروں کا رخ کرنا شروع کیا اور اپنے بوڑھے والدین کے گھروں میں آ کر واپس رہنا شروع کر دیا. پورا برطانوی معاشرہ حیران رہ گیا. یہ کیا ہوا؟ کوئی کمپین نہیں چلائی ہم نے, کوئی ایڈورٹیزمنٹ مارکیٹنگ نہیں کی ہم نے, خود بہت سے گریجولی لوگ جو ہیں وہ اپنے گھروں کی طرف واپس آ رہے ہیں. انہوں نے ڈیٹا جمع کیا, سروے کیا. اچھا وہاں پہ ایسی نیوز بہت آتی ہے, ہمارے یہاں تو سیاسی بیانات سے لوگ اخبار کو بھر دیتے ہیں. وہاں پہ ڈیٹا بہت کلیکٹ کیا جاتا ہے کہ بھائی فلاں چیز بہت کھائی جا رہی ہے, فلاں چیز خریدی جا رہی ہے, لوگوں کی مشغولیات میں یہ مشغلہ بڑھ گیا ہے. کیوں؟ انویسٹیگیٹ کیا, سروے کیا کہ بچے اپنے بوڑھے والدین کے گھروں پہ واپس کیوں آ رہے ہیں, واپس اپنے گھر واپس رہنے کے لیے کیوں آ رہے ہیں. سوال پوچھے گئے ان سے تو انہوں نے بڑے عجیب جواب دیے. روح فرسا خبریں, انہوں نے کہا کہ اس مہنگائی کے دور میں الگ رہنا بڑا مشکل کام ہے, اس لیے ہم واپس آ کر اپنے گھر میں اپنے والدین کے ساتھ رہ رہے ہیں. اور آپ پاکستانی معاشرے میں بھی دیکھ لیے, اگر آپ ابھی اس قابل ہوں کہ 20-25 ہزار کا مکان کرایہ کا افورڈ کر سکیں, آپ فوراً الگ ہو جائیں گے. آپ بیچارے رہے دو بھائی چار بھائی اس لیے رہ رہے ہوتے ہیں کہ افورڈ نہیں کر سکتے. سارے تو کیوں آ گئے, کہنے لگے کہ ہمارے والدین کو اولڈ سٹیزن شپ الاؤنس ملتا ہے, ہمارے والدین کو پینشن ملتی ہے, حتیٰ کہ وہاں پہ ابو 60 ایئر جو اولڈ سٹیزنز ہوتے ہیں اگر وہ لکھ کے دے دیں کہ ہمارے گھر میں ہماری کیئر ٹیک کرنے والا کوئی نہیں ہے اور کھانا پکانے والا کوئی نہیں ہے, تو وہ روزانہ 3 وقت کا کھانا بھی پہنچائیں گے. تو جس گھر میں پینشن آتی ہو, اولڈ بینیفٹ الاؤنس آتا ہو اور کھانے آتے ہوں 3 وقت کے, تو وہاں آدمی اگر جاب نہ بھی کرے تو بھی رہ سکتا ہے. ابو کے ساتھ بیٹھ جائے گا, ماں اپنی امی کے ساتھ بیٹھ جائے گا, وہ منع تھوڑی کرے گی, اپنے گھر میں رہنے کو منع نہیں کرے گی تو کھانے کو کیوں منع کرے گی. تو یہ جوابات نوجوانوں کی طرف سے سننے کو ملے. اچھا اس میں قصور نوجوانوں کا نہیں ہے, اس میں قصور خود والدین کا ہے, انہوں نے ان کی پرورش کیوں کی ہے. وہاں کے والدین یا شادی شدہ جوڑے اپنے بچوں سے فیڈ اپ ہیں, شادی کرنے سے پہلے باقاعدہ پلان کرتے ہیں کہ ہم بچہ نہیں کریں گے 5 سال تک یا 10 سال تک. بچے ہو جاتے ہیں تو کسی طرح ان کی کوشش ہوتی ہے کہ بچے جو ہے مصروف رہے. تھینکس گاڈ کہ اللہ نے انسان کو یہ موبائل اور کمپیوٹر ایجاد کرنے کی توفیق دی, بچے مشغول رہتے, بچے کو ٹیب دے دیا, موبائل دے دیا, بس. ابھی پاکستان میں یہ صورتحال ہو گئی ہے کہ 2-2 سال کے بچے اس وقت یوٹیوب پہ موویز دیکھ رہے ہیں. اور معلوم ہے کئی گھرانے ایسے ہیں جو ہم جانتے ہیں باقاعدہ, ایک صاحب کہیں باہر سے آئے, انہوں نے کہا کہ ذرا موبائل دیے گا اپنا, میں نے کہا کیوں, کہیں گے اس میں وہ ہے اسمارٹ فون ہے. میں نے کہا جی, اپنا بچی کو چاہیے, بچی کتنی, 2 سال کی بچی تھی, تو ہم نے کہا 2 سال کی بچی یہ کر لے گی کہ نا, ہاں یہ کر لے گی, اس میں یوٹیوب ہے. ہم نے کہا ظاہر بات ہے اس میں آپشن ہوتے ہیں, وہ اس میں اپنے آئیکن دیکھتے ہیں نا بچے, لکھنے والے آئیکن دیکھتے ہیں, وہ آئیکن دیکھ لیا انہوں نے, اپنے ریڈ اسکرین ہے اور وائٹ ایرو ہے, اس پہ کلک کر دیا, اس پہ کلک کرے گی تو وہ سب پکچر اپنی جو بھی کارٹون وارٹون آئے گا اس پہ کلک کر دیں گے. 2 سال 4 سال 4 سال کے بچے, تو ابھی اپنے ڈان اخبار میں بھی پچھلے دنوں آرٹیکل بھی آیا تھا, 4-4 سال کے بچوں کا اپنے آرٹیکل, पहले माए जो है बच्चे को गली से पकड़ के लाती थी, चलो अंदर, कहाँ घूम रहे हो, 24 घंटे बाहर रहते हो। अब बच्चे कमरे से पकड़ के गली में लाते हैं, चलो बाहर, क्या तुम 24 घंटे से कमरे में अंदर बैठे हो, पता नहीं क्या क्या पढ़ रहे हो, देख रहे हो, एक भी टेंशन है ना। बच्चा जो है एक ही सोफे पे बैठा होता है, आप इस कोने पे, आप उस कोने पे, आपको पता, आपको टेंशन हो रही थी, पता नहीं क्या देख रहा, पता नहीं क्या पढ़ रहा है कि नहीं। इतनी खतरनाक चीज़ है, इसे कहते हैं मोबाइल, हर शख्स परेशान है। जब बार बार बच्चे से पूछते भाई बुरा लगता है, बेटा क्या कर रहे हो, क्या देख रहे हो, क्या पढ़ रहे हो, तो क्या कहेगा, अम्मी देख लें ये तो सुन रहा हूँ, तो हमने वो हेडफोन लगाया, वो क्या सुन रहे हो भाई, देखें गाने नहीं सुन रहा, मैं सुन रहा हूँ, ये देखे मैं अलीज़ा रफ़ी की मुझे मजलिस सुनता था, आप कह रही हैं कि वो बहरहाल अजीब गरीब सूरत हाल जिसे कहते हैं कि ऐसी हो गई है। तो वालिदैन फेडअप हो गए अपने बच्चों से, अगर बच्चे हो जाएं तो वो तंग आ जाते हैं कि ये कबाब में हड्डी है, हमारी प्राइवेसी ख़राब कर रहे हैं, हमें जो है वो नहीं चाहिए बच्चे, इनका कब्रे अलग करो। 18 साल का बेताबाना इंतज़ार करते हैं वो, कब हमारा बच्चा या बच्ची 18 साल की हो, हम उसको यहाँ से बाहर निकालें। हमारे शौक होता है उसको विदा करें, वहाँ शौक होता है कि बाहर निकालें, भाई अपना फोड़ खाओ, अपना जो है वो इंडिपेंडेंट लाइफ सेटअप करो, अब तुम आज़ाद हो, 18 साल, और निकाल देते हैं, बिल्कुल निकाल देते हैं। तो जब बच्चा ये देख रहा होता है कि वालिदैन किसे कहते ना कि जब आपके पास अभी टाइम नहीं है बच्चों से बातें करने का, आप अपने दफ्तर में कारोबार में मसरूफ़ हैं, तो जब आप बूढ़े होंगे तो बच्चों से क्यों तवक्को कर देंगे बच्चे जो है आपके लिए टाइम निकालें। आपने कभी बच्चों के लिए टाइम निकाला, नहीं निकाला, तो बच्चों ने खुद ही अपनी इंटरनेट की दुनिया आबाद की, टीवी की दुनिया आबाद की और निकल खड़े हुए। अब आप उसका समझा मुकद रहे। शादी का सुनिए, अमेरिका और यूरोप में हालिया दौरे में जो सर्वे किया गया है उसके मुताबिक वहाँ पे डाइवोर्स रेट कम हो गया। इसका मतलब क्या हुआ कि वहाँ पे शादियाँ कामयाब जा रही हैं। जी वहाँ शादियाँ हो ही नहीं रही, लोग ऐसे ही रह रहे हैं, जिसे कहते हैं। तो डाइवोर्स करेंगे तलाक देंगे, हमारे यहाँ तो शौहर देता है ना वो मेहर, वहाँ पे क्या होता है कि मियाँ और बीवी दोनों के एसेट्स को जमा किया जाएगा और आधा उसके एक की तरह काटा जाएगा, आधा तुम्हारा आधा उसका। बोरिस बेकर जर्मन का जो वर्ल्ड चैंपियन है टेनिस का, उसके इतने पैसे, 2-3 शादियाँ कर ली थी उसने पेदर पे, यानी एक शादी की तलाक हुई, दूसरी शादी की तलाक, तीसरी शादी तलाक, तो उस बेचारे ने अपनी ट्रॉफियाँ बेच कर बकिया ज़िंदगी गुजारी। वहाँ याद होता है तो लोग शादी नहीं करते, डाइवोर्स अगर हो गई और हो जाती है, मतलब बड़े बड़े फिल्मी अदाकारों की जिनके बारे में कहा जाता है कि ये बड़ा कामयाब जोड़ा है और अब तक 4 साल हो गए इनकी तलाक नहीं हुई, पैसा के 2 महीने खबर आई थी जब ये तलाक हो गई, तो लोग शादी नहीं करते, शादी करते हैं तलाक का मामला। बकायद एक जुमला मशहूर है कि शादी मोहब्बत का कब्रिस्तान है, यानी अगर शादी करोगे तो मोहब्बत नहीं होगी। यही चीज़ हमारे अभी आजकल टीवी ड्रामों में दिखाई जा रही है, जो शादीशुदा जोड़ा है वो लड़ रहा है, यानी मियाँ बीवी जो जाहिर रिश्ता है, शरीर रिश्ता है, वो उसमें लड़ाई दिखाई जा रही है, और वही बीवी वही मियाँ अलग अलग जब अपने अपने ऑफिस जा रहे हैं तो वहाँ बड़े हंस बोल के सनफ मुखालिफ से जो है वो बात कर रहे हैं। तो ये एक माहौल क्रिएट किया गया है जिसमें बताया गया है कि जो गैर इस्लामी माशरा होगा उसमें मोहब्बत नहीं होगी। ठीक, पर अगर हम शादी के हवाले से बात करें तो हमारे माशरे में भी, जैसे हमने कहा ना कि अगर हम बात करें बगैर मुस्लिम माशरे की, उसमें हमारी अपनी झलक क्यों नज़र आती है कि हम उन्हीं को फॉलो कर रहे हैं। हमारे यहाँ जो शादी ब्याह में अब मेयारात हैं, एक ज़माने में लड़की का सुगड़ापा देखा जाता था, बल्कि ये कहा जाता था कि लड़की से शादी करनी है तो भाई लड़की की माँ को देखो, मैं लड़की की माँ को देखूँगा तो डर जाऊँगा, उस जाती कभी लड़की से मैं शादी ना करूँ, नहीं, इसका मकसद ये होता है कि लड़की की माँ को देखने का सुगढ़ापा, गुफ्तार, रफ्तार, इखलाक, ये सब तुम्हें पता चले। लेकिन आज कल लोगों को इसकी फिक्र ही नहीं है, लड़कियों के हवाले से हुसन और लड़कों के लिए जेब, सैलरी पैकेज, डेजिग्नेशन, दोनों चीज़ें आ रही हैं, लड़की का हुसन भी ख़त्म हो जाएगा और लड़की की माशी सूरत हाल भी हमेशा एक जैसी नहीं रहती। तो जब वो अपनी अपनी चीज़ें अपने अपने प्लस पॉइंट छोड़ बैठेंगे तो आप में एक नफरत पैदा होगी, या आप जो समझ के ला रहे होते हैं तो जाहिर सी बात है कि जब वो समझ के आप लाएंगे तो चंद महीने में कुल्हे खुल जाएगी, चंद महीने में आपका भी वो खुल जाएगा कि भाई आप कितने पानी में थे, आपने जो है अपनी जॉब को क्या बदलाया, बता आप जॉब कहाँ हैं, आपने दुबई जाके एक गाड़ी से टेक लगा के तस्वीर खींच के पाकिस्तान भेज दी कि ये लड़का दुबई में है, और जिस गाड़ी से टेक लगा के आपने तस्वीर खींचवाई तथा वो गाड़ी आपकी नहीं थी, किसी और की थी। तो ये जो लड़की को लोग देखने आ रहे हैं तो आप जो है फ़ौरन मज़ाफात से निकल कर शहरी इलाके में अपने भाई के घर में आके 2-4 दिन के लिए रह लिए, वहीं पे आपने बातचीत की, बताने के लिए हमारा अच्छा तस्वीर है, दोनों की खुली खुल जाती है। جبکہ ہمارے اسلام میں کیا ہے, اخلاق دیکھو, لڑکی کا اخلاق دیکھو, لڑکی کی دینداری دیکھو, حیا دیکھو. یہ جو ہمارے خود مشرقی معاشرے میں ایک تھا, چاہے گھرانہ دیندار نہ بھی ہو تو وہ لاشعوری طور پہ, جسے کہتے ہیں نا کہ انسان اگر کسی اچھائی کو فالو کرتا ہے تو اسلام ہی کو فالو کر رہا ہوتا ہے. تو یہ صورتحال ہے مغربی معاشرے کی اور اس مشرقی معاشرے کی کہ جہاں پہ لوگ اسلام کو فالو نہیں کر رہے. آئیے دیکھتے ہیں کہ اسلامی معاشرے میں اگر انسان زندگی گزارے تو وہاں میں محبت کو کیسے فروغ ملتا ہے. اسلامی معاشرے کی مثال مقداد بن اسود, رسول کے صحابی شادی کرتے ہیں, رسول اللہ پوچھتے ہیں کس سے شادی کی, آپ کہتے ہیں کہ میں نے ایک متعلقہ لڑکی سے, طلاق یافتہ لڑکی سے شادی کی. تو رسول نے کہا تم نے طلاق یافتہ لڑکی سے شادی کیوں کی, کنواری لڑکی سے, نا عمر لڑکی سے, اپنی جیسی جوان لڑکی سے شادی کرتی, کفو یعنی کفو ہوتی تمہارا. تو مقداد بن اسود نے کہا میری چار بہنیں ہیں, اگر میں کسی نوجوان لڑکی سے شادی کرتا تو شاید اس کی میری بہنوں سے نہ بنتی. دیکھا آپ نے بہو اور ساس, بہو اور نند کا جھگڑا جو ہے کتنا پرانا ہے. تو میں نے اپنی بہنوں کے مستقبل کو دیکھتے ہوئے شادی کی تاکہ وہ میری بہنوں سے بنا کے رکھے. تو انہوں نے کنہوں نے مقداد بن اسود نے اپنی خواہش کو قربان کیا اپنی بہنوں کی محبت کے لیے. کوئی بھائی آج کل کے معاشرے میں ایسی قربانی دے سکتا کہ وہ ایسی جگہ شادی کرے کہ جہاں اس کی بہنوں کا مستقبل بنے, وہ ایسی جگہ شادی کرے کہ جہاں کی لڑکی اس کی ماں سے اچھا برتاؤ کرے, وہ تو صرف اپنے لیے کہ میں خوش رہوں یا وہ مجھے خوش رکھے. ابھی آپ نے حال ہی میں دیکھا ہوگا پاکستانی باکسر جو انگلینڈ کا ہے, ورلڈ چیمپئن ہے باکسر کا, اس کی بیوی نے کتنی جسے کہتے ہیں کہ وہ سیکرٹ آؤٹ کی تھی کہ میرے سسرال والے ایسے ہیں اور مجھے دھمکیاں دیتے ہیں اور مجھ کو یہ ایسا کہتے ہیں, ایسا کہنا ہوں ویسا کہنا ہوں, اور میری زندگی تنگ کی ہوئی ہے. پھر اتنا اس لڑکی نے کہا کہ پھر اس کے والدین جو پاکستان میں رہتے ہیں وہ بھی میدان میں نکل آئے, نہ وہ جھوٹ بولتی ہے ویسی ہے ویسی ہے. وہ بیچارہ وہ ایک پروفیشنل باکسر ہے, نہ اس کو باکسنگ کا ایک مکہ گھما سکتا ہے, نہ اپنے والدین کو کچھ کہہ سکتا ہے. اس نے صاف اپنے ٹویٹر پہ لکھ دیا کہ اگر آپ لوگوں کی جنگ جاری رہی تو آپ لوگ اپنا ایک بیٹا اور اپنا شوہر کھو دیں گے. دونوں کو تڑی دے دی, دونوں کو دھمکی دے دی اس نے کہ والدین کو آپ اپنا بیٹا کھو دیں گے اور بیوی کو بھی کہہ دیا تم اپنا شوہر کھو دو گی اگر تم لوگوں نے یہ جنگ جاری رکھی. تو بیچارہ ایک سینڈوچ بن جاتا ہے جو اکثر ہوتا ہے. تو یہ معاملہ اس وقت بھی تھا, ابھی چل رہا ہے. جب کب چلے گا یہ معاملہ, جب آپ اپنی مفاد پرستی اور اپنے فائدے کو مد نظر رکھیں گے, اور جب آپ گھر والوں کو اپنے آس پاس کے ماحول کو اور اسلام کے معیار کو مد نظر رکھیں گے تو پھر ان شاء اللہ ایسا نہیں ہوگا. ایک باپ آتا ہے رسول کے پاس اور کہتا ہے کہ میرا بیٹا میری بات نہیں مانتا, مجھے خرچہ نہیں دیتا, مجھ پہ خرچ نہیں کرتا, مجھے ضرورت ہوتی ہے تو مجھے کچھ لا کے نہیں دیتا. اس کا بیٹا بھی سامنے آ گیا, رسول نے کہا مال کہاں ہے؟ مال یہ ہے. رسول اللہ نے مال باپ کے ہاتھ سے لے کر بیٹے کے ہاتھ میں دیا اور بیٹے کو باپ کے حوالے کر کے کہا کہ تو اور تیرا مال دونوں تیرے باپ کا ہے. لیکن یہ ہے اسلام کا معاشرہ کہ ہماری سیلری, ہمارا پیسہ, ہمارا بینک بیلنس تو کیا ہم خود اپنے ماں باپ کے ہیں؟ ہمارا پیسہ تو ماں باپ کی پسند ناپسند سے خرچ ہوگا, ہم خود بھی اپنی زندگی گزاریں گے اپنے ماں باپ کے لیے. اور ماں باپ کی یقین کیجیے کوئی خواہش نہیں ہوتی, تھوڑی سی عزت چاہتے ہیں, تھوڑا سا وقت چاہتے ہیں. عزت وقت آپ سے چاہتے ہیں اور عزت آپ کی بے گھر سے چاہتے ہیں. ایک سمپل سا فارمولا ہے, ایک گھر میں اگر آپ ایک اچھا ساس بہو کا رشتہ رکھنا چاہتے ہیں تو بہت اچھی ایڈوائس جو لوگ دیتے ہیں, آپ اپنے ماں باپ کو ٹائم دے دیں 15 منٹ روزانہ بیٹھ کے ان سے دخشت کر لیں, باتیں سن لیں, جو وہ کہہ رہے ہیں, چاہے وہ آپ کی بیگم کی برائیاں کیوں نہ کر رہے ہیں. یہ نہ کہیں کبھی کہ ہاں جی آپ بھی ایسا کرتی ہیں, آپ نے بھی ایسا کیا, بنی ٹھیک ہے میں اس کو سمجھا دوں گی, ٹھیک ہے میں اس کو بتا دوں گی. اور بیوی کو کہیں کہ تم جو ہے وہ میرے ماں باپ کی عزت کرو, بس یہ دو کام آپ کر لیں آپ کی زندگی. تو یہ جو محبت پیدا ہوتی ہے یہ اسلام آپ کو سکھاتا ہے کہ آپ کسی کے لیے قربانی کیسے دیں اور اپنے سے ہٹ کر کیسے سوچیں. لیکن اگر آپ کو اپنی من پسند کی شریک حیات یا لڑکی کو اپنی من پسند لڑکا مل بھی گیا لیکن سسرال آپ کو ایسے نہ ملا, تو جہاں پہ رشتے ناطے اتنے کھچاؤ کا شکار ہیں تو آپ کی زندگی تو جہنم بن جائے گی. سب کچھ ہونے کے باوجود جو لڑائی جھگڑے ہیں وہ آپ کا ذہنی سکون لوٹ لیں گے, آپ کو نیند نہیں آئے گی, آپ کھانے میں مزہ نہیں آئے گا, آپ کو گھومنے پھرنے میں کوئی انجوائمنٹ نہیں محسوس ہوگی. زندگی میں تمام تر نعمتیں موجود ہوتی ہیں. آپ نے دیکھا ہوگا یہ لڑائی جھگڑے پسماندہ علاقوں میں نہیں ہیں, غریب علاقوں میں نہیں ہیں, یہ آپ کو پرتعیش جگہوں پہ بنگلوں میں بھی مل جائیں گے جہاں پہ لوگ لاکھوں کروڑوں میں کھیل رہے. تو اسلام سکھاتا ہے کہ آپ کو मोहब्बत कैसे लोगों को देनी है और अपनी अपनी मफाद को, अपनी सोच को या अपनी अनु को पीछे रखते हुए इस्लाम के मफाद को या वसीतर मफाद को कैसे आगे रखना है। बेहतरीन फार्मूला ये इस्लामी हवाले से काफ़ी हो गई। अब उसूल सुन लीजिए, इस्लामी उसूल क्या है मोहब्बत का। सूरह तौबा आयत नंबर 71 में अल्लाह ताला फरमाता है, वल मुमिनून वल मुमिनात बाज़हुम औलिया व बाज़, और मोमिनीन और मोमिनात ये आपस में एक दूसरे के मददगार हैं। दैट्स इट, सिंपल सा फार्मूला। बहन हो, भाई हो, बाप हो, बेटा हो, औलाद हो, वालिदैन हो, रिश्तेदार हो, दोस्त अहबाब हो, मोमिनीन होने के नाते आप सबकी, हम सबकी जिम्मेदारी है हम एक दूसरे की मदद करें जिस तरह जितनी मदद कर सकते। यानी बात है, अगर रिश्ता करीब का होगा जिम्मेदारी ज़्यादा होगी, मदद का तकाजा ज़्यादा होगा और कुर्बानी ज़्यादा होगी, मियाँ बीवी मसलन वालिदैन और औलाद। और जिस तरह रिश्ते दूर होते चले जाएंगे, चचा मामू खाला पड़ोसी और दोस्त अहबाब, अपनी जिम्मेदारियाँ और कुर्बानी कम होती चली जाएगी। हमारा मसला ये क्या है कि हम दूर के लोगों को तो टाइम दे रहे हैं, दूर के लोगों के लिए कुर्बानी दे रहे हैं, लेकिन अपने घर में मौजूद लोगों को नहीं दे रहे। क्योंकि अपने दोस्तों से हम बहुत अच्छी तरह बात करते हैं, चैटिंग करते हैं इंटरनेट पर और फ़ोन करते हैं, तो हमें तहफ़ देते हैं, उनके साथ घूमने जाते हैं, लेकिन वही वक्त वही मुस्कुराहट वही कुर्बानी वही तोहफे तहफ हमें अपने घर के लोगों के लिए याद नहीं आते। घर में लोग जो लोग मौजूद हैं उनको टाइम देना है, 15 मिनट आधा घंटा, और दोस्तों के साथ और दीगर अफराद के साथ आप बिल्कुल टाइम निकालना है, अच्छे लोगों के साथ मतलब। तो अल्लाह ताला फरमाता है मोमिन और मोमिनात एक दूसरे के मददगार हैं। इसका अजर सुनिए और फिर आप देखिए कि अल्लाह किस तरह तड़प रहा है गोया मोमिन को जन्नत देने के लिए। मोमिन नहीं तड़प रहा है, मोमिन तो बस एक बेगाना एक बिगड़े हुए बच्चों की तरह मुंह फेर के खुदा से बैठा हुआ है और खुदा बहाने बहाने से बुला रहा है। मानी कहती बैठेंगे ये एक निवाला खा लो फिर मैं तुम्हें जो है वो चॉकलेट दूंगी, ये बस एक निवाला खा लो मैं तुम्हें जो हूँ वो साइकिल दूंगी, एक निवाला खा लो मैं तुम्हें गेंद दूंगी तुम बाहर जाके खेलना, तुम्हारी तमाम ख्वाहिश पूरी करूँगी, एक निवाला खा लो। हदीस में है कि अगर कोई मोमिन अपने मोमिन भाई से मुलाकात करता है फ़कत खुदा की रजा को मद्देनजर रखते हुए, तो अल्लाह ताला उसके लिए 70,000 मलाइका मुकर्रर करता है कि जो उसको जाके खुशखबरी देते हैं कि ए शख्स तुझे मुबारक हो, तू पाक हो गया और जन्नत से भी पास हो गई। कितना आसान है जन्नत कमाना, फकत मोमिन से मुलाकात खुदा की रजा को मद्देनजर रखते हुए। अच्छा मुलाकात इसको भी कहेंगे जो ऐसे में आप देते हैं, मुलाकात इसको भी कहेंगे जो फोन आप करते हैं, ठीक है। एक आदमी जो है दूर रहता है अमेरिका यूरोप मिडिल ईस्ट में, आप उससे नहीं मिल सकते, आप फोन कर सकते हैं, इंटरनेट पे बात कर सकते हैं, वीडियो कॉल कर सकते हैं, ये मुलाकात हो गई। अगर वो होता तो हम जाते हैं मिलने, खुद एक ही शहर में रहते हुए आपके पास टाइम नहीं होता, चलो टाइम नहीं मैं फ़ोन करूँ, ये भी एक मुलाकात होगी। उम्मीद है इंशाल्लाह अल्लाह ताला यही अजर देगा। 70,000 मलाइका फकत एक मुलाकात, जो सिर्फ हम देखिए मुलाकात क्यों करते हैं, फला बीमार है फला हॉस्पिटल में, अरे गए नहीं, अरे कल डिस्चार्ज हो जाएंगे, वो डिस्चार्ज हो गए तो कोई फ़ायदा नहीं होगा, क्या कहेंगे वो, अब आ रहे हैं घर में। देखिए हमारी सोच किस लिए होती है, अगर किसी की अयादत भी कर रहे हैं कि क्या सोचेंगे वो, अब आ रहे हैं मिलने के लिए। बर्थडे में कोई तोहफा देना होता है, अब तोहफा दे रहे हैं सोच रहे होते हैं भाई इस तरह का तोहफा तुमने पहले भी दिया था बड़ा मुंह बनाया था, तो ये पसंद नापसंद आप लोगों की रख रहे हैं सामने। फला जो है वो फला जगह रहते हैं, तुम फला जाना फला के घर जाना तो उनसे भी मिलते जाना, वरना फिर कहेंगे यहाँ आए मोहल्ले में हमसे मिले बगैर चले गए। तो ये सब हमारी मुलाकातें किस लिए हैं कि फला क्या कहेंगे, लोग क्या कहेंगे, फला रिश्तेदार जो है वो क्या तबसरा करेंगे। खुदा की रजा को अगर मद्देनजर रखते हुए यकीन करें, हम तो स्वयं की मस्जिद में भी ये सोच के जाते हैं, हम क्या अगर नहीं गए तो कहेंगे देखिए यहाँ सोच के स्वयं की मस्जिद में, अल्लाह ने क्या कहा मुझे बताइए, अल्लाह क्या कहता है जन्नत नमाज जनाजा पढ़ने के लिए, जनाजे की जो है वो माइयत के लिए, उसके साथ जाने के लिए, अल्लाह क्या कहता है मरीज की यादें लिए, कितना सफाई, बस आप वो जहन में रख लें दोनों काम हो जाएंगे, वो बंदा भी खुश हो जाएगा, रिश्तेदार भी खुश हो जाएंगे और अल्लाह तो खुश हो गई। तो अल्लाह की रजा मद्देनजर होगी तो 70,000 मलाइका कोई कम बड़ी बात नहीं है, कम अजर नहीं, बहुत बड़ा अजर है। एक दफा रसूल बैठे हुए आसाब से पूछा, ये बताओ ईमान के लिए सबसे अहम बात कौन सी है। अब आसाब में से कोई कह रहा नमाज, कोई कह रहा रोज़ा, कोई कह रहा ज़कात, कोई कह रहा हज, कोई कह रहा जिहाद वगैरह वगैरह। अल्लाह के रसूल ने कहा तुम लोग जो कह रहे हो वो भी सही है, लेकिन सब ईमान के लिए सबसे अहम कड़ी ये है कि तुम अगर किसी से दोस्ती करो तो अल्लाह के लिए करो और दुश्मनी करो तो अल्लाह के लिए करो, बस خاص نور ہوگا ان لوگوں کے چہروں پر جو اللہ کے لیے دوستی اللہ کے لیے دشمنی. کس طرح ہوگی؟ جو دیندار ہیں، با حجاب ہیں، باریش ہیں، با نمازی ہیں، متقی پرہیزگار ہیں، ان سے تعلقات بڑھائیں. چاہے وہ آپ کے بہت قریبی رشتے دار نہ بھی ہوں، بہت دوست جو ہے وہ رشتے داروں سے بڑے بھی ہو جاتے ہیں. اسی طرح ان لوگوں سے، یہ نہیں میں کہہ رہا کہ آپ پتہ رحمی کر لیں، بالکل کٹ آؤٹ کر لیں، یہ تو پھر گناہ میں آ جائے گا، لیکن ایک ڈسٹینس رکھ کے ملیں جو دنیا دار ہیں. دنیا دار لوگوں کے ساتھ بیٹھنے سے بھی دنیا داری آپ کے اندر آ جاتی ہے. آپ کے ملنے سے لگتا ہو کہ آپ ان کے رویے، ان کی زندگی، ان کے اخلاق، ان کے کردار سے متاثر ہیں اور راضی ہیں. ایک جسے کہتے ہیں فاجر کو فاجر، آپ سے ملنا آتا ہے اور آپ جو ہے وہ سراخوں پہ اس کو بٹھاتے ہیں، بڑے خوش ہوتے ہیں، بھائی نہیں اتنی جلدی کیا ہے، بعد میں جانا وغیرہ وغیرہ، تحفے تو ہاں. تو آپ کے رویے سے نہیں لگ رہا کہ یہ جو فاجر کو فاجر ہے اس کے کردار پہ آپ کو کوئی اعتراض ہے. خود عطا فرماتے تھے کہ ہم نیکوکاروں سے، اسلام کے چاہنے والوں سے گرم جوشی سے ملتے تھے، اور اسلام کے دشمنوں سے، فاسق و فاجر سے احتیاط سے ملتے تھے. اور اسلام کا اصول ہے نیکوکاروں سے گرم جوشی سے ملو، اور جو بدکار گناہگار لوگ ہیں ان سے احتیاط، یعنی بے رخی سے ملو، احتیاط سے ملو کہ کہیں جو ہے وہ اس سے دوستی پکی نہ ہو جائے اور اس دوستی میں آپ اس کا رنگ نہ اپنا لیں. تو آپ نے دیکھا کہ کتنا اہم جز ہے لوگوں سے محبت، مومن مومنات کس طرح ایک دوسرے کے مددگار ہیں، کتنا ثواب ہے ایک ملاقات کا. اور یہ محبتیں آپ کو رسول کے دور میں ملیں گی، آج کے دور میں ملیں گی. اور یہ محبتیں مغرب میں جہاں پہ غیر اسلامی معاشرہ ہی نہیں پائی جائیں، آج کے اس پاکستانی دور میں بھی، میں چند مثالیں دینا بھول گیا، میں آپ کو بتا دوں کہ آپ کو کئی لڑکے ایسے مل جائیں گے جو ماں باپ کے لیے اپنا کیریئر قربان کر دیتے ہیں. لڑکی کے لیے کیریئر سب کچھ ہوتا ہے. ہمارے ایک جانے والے انگلینڈ گئے، وہاں پہ ان کی سٹیزن شپ پکی، جاب پکی، اسپیشلسٹ. پتہ چلا کہ ابو کو جو ہے وہ ایکسیڈنٹ ہو گیا، ابو کا ہاسپٹل میں ہے، وہ فوراً سب کچھ چھوڑ چاڑ کے آ گئے. ابو کی بیماری طول پکڑ گئی، وہ ابو کے ساتھ رہنے لگے. پھر کام ابو کو میری ضرورت ہے، پھر ان کی سچویشن ایسی تھی کہ وہ جانا تھا کہ وہ جاب چھوٹ گئی، سٹیزن شپ بھی چھوڑ دی، پاکستان میں ہی چھوٹی موٹی جاب کر کے انہوں نے گزارا کر لیا. اتنا شاندار مستقبل، اتنا شاندار کیریئر اپنے والد کی وجہ سے کہ والد کو میری ضرورت ہے، وہیں رہ جاتے ہیں. اور والد کے لیے کوئی نرسنگ ایڈ یا اسٹاف آج کل تو مل جاتے ہیں آپ کو، ہاسپٹل والے آپ کو ایک اسٹاف دے دیتے ہیں، 24 آور آپ کے ساتھ رہے گا، آپ کی دیکھ بھال کرے گا. جو پیرالیسس کے پیشنٹ ہوتے ہیں بےچارے، ان کے ساتھ وہ رہتا ہے، اتنے پیسے آپ پہنچا دیے، وہ فون کرتا رہتا ہے. امریکہ میں بہت سارے ایسے گھرانے آپ کو مل جائیں گے کہ ماؤں کو اولڈ ہاؤس میں ڈالا ہوا ہے، ہر ہفتے جا کے آپ وزٹ کر لیتے ہیں، اتنے پیسے دے کے آ جاتے ہیں. حتیٰ کہ یہ بھی ہوا ہے کہ امریکہ میں اولڈ ہاؤسز بہت مہنگے ہو گئے ہیں، تو وہ کیا کرتے ہیں کہ تھائی لینڈ، بینکاک یا فلپائن کے اولڈ ہاؤس تلاش کرتے ہیں جہاں پہ وہی فیسلٹیز ہوتی ہیں جو امریکہ میں، اور مہینے میں ایک مرتبہ چکر لگا لیتے ہیں آپ کہ وہاں کا اولڈ ہاؤس سستا ہے، میں نے اپنی ماں کو وہاں رکھا ہوا ہے، وہاں کا اولڈ ہاؤس جو ہے وہ چیپ ہے، وتھ فل فیسلٹیز، اپنے باپ کو وہاں رکھا ہوا ہے. وہ یہ بھی کر سکتے ہیں، لیکن ہمیشہ یاد رکھیے کہ والدین کو آپ کے پیسوں کی ضرورت نہیں ہوتی، آپ کی گفتگو کے، آپ کی وجود کی، اور آپ کی حوصلہ افزائی، آپ کی تسلی کی ضرورت ہوتی ہے. جیسے بچپن میں آپ کو کتنی ہی بڑی چوٹ لگ جاتی تھی، لیکن ماں آپ کو جب گود میں لے لیتی تھی تو آپ کو لگتا تھا سارا مرہم لگ گیا، ساری ٹریٹمنٹ مل گئی، سب ادب مل سب. دیکھیے بچے آج بھی دیکھیں، بچے جیسے ان کو گود میں لو خاموش ہو جاتے ہیں، بھائی کیا ہوا، پیاس بجھ گئی، بھوک مٹ گئی، زخم جو رس رہا تھا وہ بہنا بند ہو، نہیں بس ماں نے گود میں اٹھا لیا. اسی طرح بوڑھے والدین بھی چاہتے ہیں کہ میرا بیٹا، میرا بیٹی، میرے بچے جو ہیں وہ میرے سامنے بیٹھ کے مجھ سے چند لمحوں بات کر لیں. نہیں چاہتے آپ سے پیسے، نہیں چاہتے ہیں کیا اس عمر میں ان کی جو ہیں وہ خواہشات ہوں گی، چھوٹی موٹی خواہش ہوتا تو وہ بھی بہت زیادہ ایکسپینسو نہیں ہوتی. وہ آپ نے نہیں کہیں گے مجھے اینڈرائڈ موبائل لا کے دے دو، مجھے جو ہے وہ ایپل کا کمپیوٹر لا کے دے دو، میرے کمرے میں جو ہے ایل سی ڈی اسکرین لگا دو. یہ بچے کہیں گے آپ بھی، اور بچوں کے لیے آپ بھی وہ تیار ہیں. ماں آپ بھی کہتی کہ مجھے جو ہے وہ سموسے لا کے کھلا دو، بڑے میرا جی چاہ رہا ہے. آگے وہ سموسہ نہیں کھلاتے، اما آپ کو سموسہ کھلاتے پیٹ خراب ہو جائے گا، ڈاکٹر کے پاس لے جانا پڑے گا، جلاب لگ جائیں گے وغیرہ وغیرہ. اور آپ جو ہے ماں جو ہے وہ روتی ہے کہ ہاں ہمارے زمانے میں بڑے اچھے سموسے ملتے تھے، اصلی گھی میں ہوتے تھے وغیرہ وغیرہ. تو یہ چھوٹی چھوٹی خواہشیں ہوتی ہیں، اگر ہوتی بھی ہیں فرض کر لیں، مادی خواہشیں ہوتی بھی ہیں، جوڑے یا لباس یا کھانے پینے کے حوالے سے یا گھومنے کے حوالے سے، میرے دل گھبرا رہا ہے پارک میں لے جاؤ، تو یہ ایکسپینسو نہیں ہوتی ہے. کمپیئر ٹو یور چلڈرن، लेकिन क्या आपको उम्मीद होती है कि बच्चे जवान होंगे तो मुझे रिटर्न करेंगे? अरे आपने जब अपने माँ बाप को रिटर्न नहीं किया तो बच्चे क्या रिटर्न करेंगे आपको? आपने कर्ज नहीं अदा किया तो जो आप कर्ज अपने बच्चों को दे रहे हैं, बच्चे क्यों वापस रिटर्न करेंगे? माँ बाप ने कर्ज दिया था ना आपको केयर करके, केयर का कर्ज होता है ना, पैसा वापस थोड़ी होता है हमेशा, तो केयर वापस करने की आपने नहीं की, तब आप जो केयर जो मोहब्बत अपने बच्चों को दे रहे हैं, बच्चे भी नहीं वापस करेंगे। तो ये वो मोहब्बत है जो वालिदैन तलाश मांगते हैं आपसे, बहुत छोटी छोटी कीमत, बहुत छोटी छोटी कुर्बानी चाहिए होती है। पैर दबाना कोई ऐसा बड़ा हरकोलियन टास्क है? आप इस तरह पैर दबा रहे होते हैं, अम्मी कहते हैं बेटा जाओ अपने कमरे में सो जाओ, तो जानबूझ के ऐसा दबाते हो कि जो है दी ना जाए, आदमी बोले ना, अम्मी के पास बैठ जाना, अम्मी का सर दबाना, अम्मी को पानी ला के देना, अम्मी को गोलियाँ, अम्मी क्या नहीं ले लेती ड्रेसिंग टेबल की साइड टेबल से गोलियाँ ले लेती, हर माँ ले लेती, अपने हर माँ को मालूम है तो गोलियां खा रखी। लेकिन अगर आप खुद बैठ गए उसके उनके पास, गोलियां उनके हाथ में, एक गिलास पानी, वो जो माहौल क्रिएट करेगा ना, वो जो मोहब्बत कम्युनिकेट होगी उसमें उनको बहुत अच्छी नींद आएगी। बजाय इसके कि आप कमरे में गुजरते जाते हैं, अम्मी आपकी टेबल वो गोली रखी हुई है ये भूल नहीं जाइएगा, फिर आप सुबह कहेंगे कि मेरे सर में दर्द हो रहा है क्या हो गया, तो आप उनके हाथ में रखते हैं, उनके अपने हाथ से गिलास में पानी लेकर उनको पिलाते हैं, ये बहुत बड़ी मोहब्बत है। लेकिन अल्हम्दुलिल्लाह हम ये समझते हैं मगरबी माशरे से अभी हम बहुत कम दूर है, बहुत दूर है, यानी हम फॉलो तो उन्हीं को कर रहे हैं लेकिन फिर भी बहुत दूर है। हमें समझ लेना चाहिए कि हमें उस पंगडली पे नहीं चलना चाहिए जहाँ पे वो माशा चल रहा है। लड़के अभी भी आपको ऐसे मिल जाएंगे जो अपना कैरियर, अपना मुस्तकबिल, अपना शानदार कैरियर जो है तबाह कर देते हैं, या जिसे कहते हैं कि कोड़ियों को माल बेच देते हैं कि मेरे माँ बाप के हालात ठीक नहीं है इसलिए मैं पढ़ाई जो है तर्क करके जॉब कर रहा हूँ। कितने ज़्यादा लड़के आपको माशरे में ऐसे मिल जाएंगे? लड़कियाँ 95% लड़कियां पाकिस्तानी माशरे में ऐसी हैं कि जब उनसे पूछा जाए कि फला लड़की का रिश्ता है तो वो फौरन से लड़की पूछती है आप क्या कहते हैं, माँ बाप राजी होते तो लड़के हाँ कर देती। अभी भी अल्हम्दुलिल्लाह पाकिस्तानी माशरे में ये हाल है, लेकिन बहरहाल वो रेट तो बढ़ता जा रहा है। जिस तरह बाहर के माशरे में लड़कियाँ खुद डिसाइड करती हैं, लड़के किसी तरह के डिसाइड करते हैं, लेकिन पाकिस्तानी माशरे में अभी भी लड़कियाँ आपकी ऐसी मिलेंगी, 95% रिश्ते हमारे ऐसे होते हैं कि जिसमें लड़की फकत और फकत माँ बाप के कहने पे हाँ कर देती है। उसे कोई शौक नहीं होता कि लड़का कैसा है, लड़का कितना कमा रहा है, लड़का कितना तालीम आता है, सिर्फ माँ बाप के कहने पे। तो ये क्यों है? ये इस्लाम की तालीमात है, हमने बाकायदा कहीं पढ़ा नहीं है, लेकिन भारत आसपास के इस्लामी रवैयों को देखकर, मुसलमानी मुसलमानों की तहजीब को देखकर हमने अपने आप से खुद सीख लिया है। माँ बाप का एहतराम या बहन भाइयों में मोहब्बत ये हमने खुद सीख ली है, ये वहाँ पे नहीं मिलेगी क्योंकि वहाँ इस्लाम नहीं है। इस्लाम नहीं रहती मिसालें, उन्होंने अपने बड़े बूढ़ों में ये बातें देखी ना, अपने आसपास ये देखी, इसलिए उनके पास ही नहीं, हमारे पास ये मौजूद है, अल्हम्दुलिल्लाह हम ये काम कर रहे हैं। तो इस्लामी माशरे में जो मोहब्बत आपको मिलेगी वो बेगर्ज मोहब्बत होगी, बेलौस मोहब्बत होगी और ज़ाती मफाद से परे हट कर होगी, फ़कत किसी को खुश करना, फ़कत अल्लाह की रजा को हासिल करने के लिए मोहब्बत होगी। तो ये हमारी गुफ्तगू चौथा मरहला, पाँचवा तीसरा मरहला, चौथा मरहला यानी चौथी सिफत जो इंसान में या इंसानी माशरे में पैदा होती है वो है सब्र व इस्तिकामत। एक दूर पढ़ते मोहम्मद वाले में एक खातून ने मगरबी मुल्क में, मगरबी मुल्क की एक पहले मिसाल ले लेते हैं फिर हम इस्लामी माशरे की मिसाल की तरफ आएंगे। सब्र व इस्तिकामत का जो फुकदान है वहाँ पे फुकदान है, एक खातून ने मैकडोनल्ड पे केस कर दिया। क्यों भाई केस कर दिया? मैकडोनल्ड वाले बहुत गर्म कॉफ़ी बना रहे हैं, गर्म तो बहुत तमीन कॉफ़ी तो गर्म होनी चाहिए, नहीं इस कॉफ़ी ने मेरा हाथ जला दिया। क्यों जला दिया? गिर गई मेरे पर। गिर कैसे गई? मैं ड्राइव कर रही थी इसी गिर गई। आप ड्राइव करते हुए कॉफ़ी पी रहे थे तो गिरेगी? कहेंगे नहीं, अगर गिरती भी तो उसको मेरा हाथ नहीं जलाना चाहिए था, इसका टेम्परेचर बहुत हाई है। उसे सू कर दिया, उसको कुछ पैसे नहीं देंगे। मौत ऐसा होता है, अभी भी आपको डिफरेंट डिफरेंट इलाकों में कुछ खवातीन मिल जाएंगी। जब हम जा रहे थे, खातून जो बार बार चाय को करीब लाती है अपने मुँह के बर्बाद ले आती, फिर करीब लाती पता चला कि वो ड्राइविंग कर रही थी इतने स्ट्रेस में कि जब भी वो चाय के कप को करीब लाती कोई ना कोई सामने आ जाता, कोई मोड़ आ जाता वगैरह वगैरह। तो वहाँ भी एक अंदाज़ है कि आई डोंट हैव टाइम, मेरे पास वक्त भी नहीं है खाने का, ना पीने का, ना चाय पीने का। मैं गाड़ी में, लिफ्टों में और रस्ते में चाय और ये सब चीज़ें पीता हूँ या पीती हूँ। तो बहरहाल सुन ले, सू कर दिया। वहाँ सू करना तो बहुत छोटी छोटी बातों में सू हो जाता है, मियाँ बीवी, बीवी शौहर के खिलाफ सू कर देगा फौरन कि बीवी ने मेरे लिए पकाया नहीं, या शौहर ने मेरे ये घर का किराया नहीं दिया। बीवी वहाँ पे तकसीम होता है, बीवी जो है वो खाने के लिए ग्रोसरी लेकर आएगी, शौहर जो है वो घर का किराया देगा, बीवी जो है बच्चों की फीस देगी, शौहर जो है मतलब बटे हुए होते हैं। अगर कोई कोई बिल ना पे करे और वो चालान आ जाए, टैक्स आ जाए, तो वो घर में झगड़े शुरू हो जाते हैं और फिर अदालतों में जाते हैं, फिर अदालत फैसला करती है, फिर इन्हीं बातों पर डाइवोर्स भी हो जाती है। तो ये मैकडोनल्ड केक हो गया। अच्छा, एक जो है वो हमें ये पता चला कि वहाँ पे लोग छोटी छोटी चीज़ों पर फौरन भागने लगे ना, सब्र इस्तकामत ने, उसने इस्तकामत का मुजाहरा नहीं किया, इतनी सी चोट पर वाविला मचा दिया और केस कर दिया। अभी हमारे एक दोस्त कनाडा से, उनको आना था, जैसे कनाडा आए आते ही मिले, मैं कहा 4 दिन बाद चले गए। हम बड़े बड़े परेशान, भी कैसे क्यों चले गए, कहेंगे वहाँ पर किसी ने मुझ पर सू कर दिया। क्यों सू कर दिया? मतलब वो गाड़ी का मेरा एक्सीडेंट हुआ किसी दिन, और वहाँ ये होता है कि भैया एक हफ्ते के अंदर आप सू कर दें, अगर सू नहीं किया तो कैंसिल एंड वाइड हो समझा जाएगा, फिर सू नहीं हो सकता। तो जब गाड़ी की टक्कर हुई थी तो हमारे अगर आपस में वो हो गया था मामला, जैसे कराची में तय हो जाता है, लेकिन उसमें एक थर्ड पार्टी यानी पुलिस भी शामिल हो जाती है, तो उसको भी कुछ देना पड़ जाता है। तो मैं आपस में तय हो गया था कि जिसकी जो गलती है उसके हिसाब से एक दूसरे को पैसे दे दिए। मतलब मैंने आपकी गाड़ी का नुकसान किया इतना, आपने मेरी गाड़ी का नुकसान किया, गलती मेरी है, मैं आपको पे करूँगा। तो उस आदमी ने कहा कि ठीक है, मैं सू नहीं करूंगा, तुम इतना पे कर दो मुझे, ये गाड़ी क्या नुकसान हुआ, उन्होंने पे कर दिया। लेकिन उस शख्स ने एन आखिरी दिन अपने वकील को हायर करके सू कर दिया। अच्छा, वो बड़े मजे से कि उसने मुझे कहा हुआ है कि मैं सू नहीं करूंगा, उसने सू नहीं किया, और एकदम से दूसरे 8वें दिन उनके पास ये आ गया, भाई लेटर आ गया, आप अदालत में आ जाइए। और उनको 8वें दिन लेटर आया, जारी बात अगर 7वें दिन आता। अच्छा, वहाँ लोग सू आखिरी दिन करते हैं, क्यों? अगर सेकंड लास्ट डे या थर्ड लास्ट डे किया तो उसके बाद एक दिन मिल जाएगा, वो भी सू कर देगा आपसे। तो फिर होगा ये कि दोनों लड़ते रहेंगे, फिर आखिर में कहें चलो ठीक है यार, हम आपस में मामला तय कर लेते हैं, ठीक है। तो आखिर दिन उसने सू किया, इन्होंने सू नहीं किया, और उसने जो है वो तलब कर लिया। अब उसकी जो डेट आ गई है, वहाँ यू हैव टू बी देयर। अब दुनिया में कहीं पर भी हो, अगर आप अदालत में नहीं पूछे, आपकी सिटीजनशिप पे एक क्रॉस या क्वेश्चन मार्क लग जाएगा कि आपको बुलाया गया अदालत में, आप कनाडा में या अदालत में क्यों नहीं मौजूद है। तो बेचारा 4 दिन के आने के बाद फौरन कनाडा चले गए। तो वहाँ इस तरह एक दूसरे पे सू कर करके लोग कमा रहे हैं, वकील पैसे बना रहे हैं, भाई डॉक्टर ने ट्रीटमेंट की पर गया, हमारे यहाँ जो है मर्जा या जीजा दोनों सूरतों में डॉक्टर साहब ने बहुत कोशिश की, लेकिन मतलब ना कुछ मंजूर था। वहाँ आपका बाप मर गया, आप जो है वो मैयत को दफनाने जा रहे हैं, आप जा रहे हैं अदालत, क्यों? मैं सू कर दूंगा, सीटी स्कैन क्यों नहीं कराया मेरे बाप के दिमाग का? अरे भाई, आपके बाप को सर में दर्द था, छोटी सी बात थी, लेकिन वो बढ़ गई कि नहीं, सीटी स्कैन होना चाहिए। वो पूछ के आएगा किसी और लॉयर से, मेडिकल लीगल जो एक्सपर्ट होगा उससे, कि कौन सा टेस्ट है जो उसने नहीं कराया, जो पॉसिबली हो सकता था, वही लेके पहुंच जाएगा अदालत, देखें ये टेस्ट नहीं हुआ। वो कहेगा भाई ये तो सीटी स्कैन है, ये फलाना टेस्ट है, एंजियोग्राफी है, ये है वो है, इतना बड़ा टेस्ट कर लेने, ये अगर ये भी हो जाता तो 100% पता चल जाता कि केस क्या था। तो वो डॉक्टर अब काम भी यही करते कि आपको इन्वेस्टिगेशन टेस्ट देते, पहले ये होता था वो टिक लगा देते, ये करा दे, अब क्या करते हैं ये नहीं कराओ, बाकी सब करा देंगे। और पाकिस्तान कराची में भी शुरू हो गया, इतनी लंबी लिस्ट होती है, 2-4 चीज़ों पे क्रॉस लगाई, कहते हैं बाकी चीज़ें करवा लो। तो लोग परेशान हो गए, एंजियोग्राफी जो है वो एक ड्रिप हो गई है कि आप जाएँ आप किसी भी हार्ट के हॉस्पिटल में, आप जो है एंजियोग्राफी, आप जो है परेशान हो गए, वाइब्रेशन वाली एक टेक्निक आ गई है सूट में, अल्लाह करे कि वो कामयाब हो जाए। तो जिन लोगों का हार्ट का प्रॉब्लम है वो सिविल हॉस्पिटल सूट जाकर ये वाइब्रेशन वाली टेक्निक को अपना सकते हैं, इसमें खर्चा कम है, 1/3 बल्कि हाफ से भी कम, 1/3 के बराबर तकरीबन खर्चा है। जो लोग बाईपास या एंजियोग्राफी एंजियोप्लास्टिक अंजार कर रहे हैं वो जाके कॉन्टैक्ट कर सकते हैं। तो सू कर देते छोटी छोटी बातों पर। डॉक्टर के पास जाने का बड़ा शौक है, पहले लोग जो है वो फार्मेसी जाते थे और नकला जुकाम खांसी की दवा ले लिया करते थे, उसके बाद उन्होंने डॉक्टर के पास जाना शुरू किया। अब लोग डायरेक्ट ENT स्पेशलिस्ट के पास जाते हैं, नकला जुकाम खांसी छींक आ गई, स्पेशली ENT स्पेशलिस्ट, क्यों? इंश्योरेंस है आपका, जब आपके पास हेल्थ इंश्योरेंस होगा तो आप किसी बड़े से बड़े हॉस्पिटल में भी जो है वो सर उठाए चले जाएंगे, भाई मुझे तो मेडिकल फ्री है, तो वहाँ मेडिकल फ्री होने का फायदा उठाते हैं लोग। जैसे हमारे अभी कुछ कंपनीज में मेडिकल फ्री है, तो आप अपना भी इलाज करा रहे हैं, अपने चचा का भी इलाज करा रहे हैं, अपने भांजे का भी इलाज करवा रहे होते हैं, नाम बदल बदल के अपने कार्ड पर। तो हुकूमत बड़ी परेशान होती है, हम क्या करें? तो उन्होंने थोड़ी सी पाबंदी लगाई, उधर जो है डॉक्टर्स ने स्ट्राइक कर दी कि भाई आपने क्या कर दिया, हमारा सारा जो है वो बिजनेस ठप हो गया। तो एक हफ्ते डॉक्टर्स की हड़ताल रही वहाँ पर इंग्लैंड में, उन्होंने डाटा जमा किया, पता चला उस एक हफ्ते इंग्लैंड में सबसे कम अमवात हुई। इसका मतलब क्या हुआ कि लोग दवाओं से ज़्यादा मरते हैं और बीमारी से कम मरते हैं। मौलाना ने क्या फरमाते हैं कि बीमारी में जहाँ तक हो सके चलो फिर, और मेडिकल साइंस कहती है कि 3 दिन बाद एंटीबॉडीज पैदा होती हैं, हमारी जो एंटीबॉडीज हैं वो 3 दिन के बाद पैदा होती हैं, पीक लेवल पर जाती हैं। अगर आप 3 दिन या कुछ दिन कुछ घंटे ही सही अगर आराम कर लें, अपने आप को रेजिस्टेंस क्रिएट करने का मौका दें अपनी इम्यूनिटी को, तो वो पैदा हो जाएगी। मैं आपको एक बड़ी बुरी खबर सुनाता हूँ जो हमारे रवैये की वजह से पैदा हुई है। अभी आपने एक क्लिप देखी होगी जो बड़ी सर्कुलेट कर रही है कि इंडिया मतलब बहुत आगे चला गया है और 2050 में वहाँ पे सब कुछ है लेकिन ऑक्सीजन नहीं है। क्यों पॉल्यूशन इतनी ज़्यादा हो गई? तो बच्चे जब जाते हैं स्कूल तो हमें पूछते हैं लंच बॉक्स ले लिया? जी ले लिया। ऑक्सीजन मास्क ले लिया? जी ले लिया। तो ये भी पूछते हैं ऑक्सीजन सिलेंडर ले लिया? ले लिया। तो एंटीबायोटिक का इस्तेमाल इतना ज़्यादा हो गई है कि ऑगमेंटेड ऑक्सीजन तो उसमें खाते थे नहीं, हम तो पहले से ये लेके जाते हैं, फिर डॉक्टर से कहते हैं हम तो लेकर आए। नेक्स्ट जनरेशन, पहले फर्स्ट जनरेशन, सेकंड जनरेशन, थर्ड जनरेशन, फोर्थ जनरेशन, सब लोग फोरी लगा चुकी है। मैं कहते हैं फोर्थ जनरेशन दें, ये सब मैंने नाम याद है, आप कहें तो सुना दें। फोर्थ जनरेशन दें बेचारा, फोर्थ जनरेशन, फिफ्थ जनरेशन। एंटीबायोटिक हम चावल की तरह खाते हैं, ठीक है। अब हो क्या रहा है, क्यों नई से नई एंटीबायोटिक मार्केट में मौजूद में आ रही है? क्योंकि पुरानी एंटीबायोटिक से हमारे बैक्टीरिया रेजिस्ट कर गए, रेजिस्टेंट पैदा हो गई है। कॉकरोच अब तक नहीं मर रहे, क्यों? जितनी भी कॉकरोच करके वो आए हैं स्प्रे, वो सब के सब कॉकरोच के अंदर रेजिस्टेंट पैदा। आज तक बावर्ची खानों से कोई कॉकरोच नहीं खत्म हो सका, कोई ऐसा घर नहीं मिलेगा जिसमें कॉकरोच ना। भारत तो एंटीबायोटिक रेजिस्टेंट बैक्टीरिया पैदा हो गए हैं। आने वाले दौर में 2050 में ऐसे बैक्टीरिया वजूद में आ जाएंगे कि जो किसी भी एंटीबायोटिक से नहीं मरेंगे, और उनको नाम दिया है सुपर बग। बग कहते हैं खटमल, सुपर बग यानी बेहतरीन या सुपर किस्म का खटमल। और तमाम बैक्टीरिया को यही नाम दिया, क्यों? तमाम के तमाम बैक्टीरिया रेजिस्टेंट हो चुके होंगे हमारी एंटीबायोटिक परवरी की वजह से। जो लोग बहुत ज्यादा एंटीबायोटिक ऐसे होम्योपैथिक का इलाज कराते हैं वो ज्यादा खुश रहने उतला ना हो, वो स्टीरॉयड दे रहे होते हैं ज्यादातर। स्टेरॉइड इम्यूनिटी आपकी डिप्रेस करती है, जब इम्यूनिटी डिप्रेस होगी तो खुद ब खुद आपको इन्फेक्शन ज्यादा होगा। तो दोनों ओवर यूज ऑफ एंटीबायोटिक या ओवर यूज ऑफ स्टेरॉइड दोनों आपको इम्यूनिटी कम करने की दावत देता है और इन्फेक्शन की जो है वो राह हमवार करता है। प्लस स्टेरॉइड आपकी ग्लूकोज लेवल बढ़ा रहे हैं जिसकी वजह से डायबिटीज हो रहा है, और आपका जो है वो ब्लड प्रेशर हाई करते हैं जिससे हाइपरटेंशन हो रहा है। बट ये हमारी सब्र इस्तकामत के फुकदान की दलील है। हम सबर नहीं कर रहे हैं ना, अल्लाह ने हमको बुखार दिया, अल्लाह ने हमें जर दिया, उसको बर्दाश्त नहीं मुझे फौरन जस्ट खत्म हो जाए, बस मिनटों में खत्म हो जाए। अब तो लोग बड़े आराम से इमरजेंसी में चले जाते, थोड़ा सा दर्द हुआ अरे सुबह तक कौन इंतजार करे, इमरजेंसी में चले जाओ, थोड़े से पैसे ज़्यादा लेगा कोई बात नहीं, इंजेक्शन लगा के आ जाएगा, बुखार भी कम, दर्द भी खत्म। तो ये ट्रीटमेंट हमको मजीद नए से नए कहते हैं। और ये हर ये अलग वजह है सब्र इस्तकामत की फुकदान की वजह से, गुनाहों की वजह से। जिस मुआशरे में नित नए गुनाह होंगे उस मुआशरे में नित नई बीमारियां पैदा होंगी। तो कौन सी बीमारी आई है इस वक्त? चिकन गोलियां नाम भी देखें, अभी बिल्कुल नया लॉन्च हुआ है चिकन गोलियां। अब ये नई बीमारी है डेंगू फीवर, उसके बाद वो नहीं वो जो अभी मगरबी मुआशरे में मेंटली रिटार्डेड बच्चे जो जिका वायरस वो, अच्छा ये सब जो है स्टैग्नेंट वाटर से पैदा होते हैं जो खड़े हुए पानी है। हदीस में है कि सोते वक्त अपने बर्तनों को उल्टा कर दो, अपने बर्तनों को उल्टा करके सो, और जब उल्टा करेंगे तो खुद बहुत पानी निकल जाए। तो ये खुद एक नेचुरल फिनोमेना है इन बीमारियों से। पर ये हमारी दवाइयों की आदतों ने हमारे जिस्म को मफलूज किया है। तो ये सब्र इस्तकामत का मजारा जब हम बीमारियों में नहीं करेंगे और बार बार दवाई खाएंगे तो हमारी जो नेचुरल मेडिसिन हैं, नेचुरली हमारी बॉडी के अंदर 2000 मेडिसिन होती हैं, 2000 न्यूरो ट्रांसमीटर होते हैं, 2000 किसी मेडिकल स्टोर में होंगे, 2000 किस्म की दवाइयाँ आप जाके पूछ लें, आप फार्मेसी में पूछ लें, 2000 किस्म की दवाइयाँ आपकी बॉडी में मौजूद हैं नेचुरल। अगर आप एक्सटर्नल मेडिसिन नहीं यूज़ करेंगे तो इंटरनल मेडिसिन यूज़ होगी, अगर एक्सटर्नल मेडिसिन यूज करेंगे तो बोन मैरो कहेंगे कि मुझे क्या जरूरत इतनी मेहनत करनी थी। अगर ट्यूटर आपका होमवर्क कर रहा है तो आप क्यों होमवर्क करेंगे? अगर गली का चौकीदार आपकी हिफाजत कर रहा है तो फिर आप क्यों जानेंगे? तो यही हम अपने बॉडी के साथ भी कर रहे हैं, सब्र इस्तकामत का बिल्कुल मुजाहरा नहीं कर रहे, कमजोर से कमजोर होते चले जा रहे हैं। हमारे उलमा को देख लीजिए, 70-80 साल के उलमा है, चश्मा नहीं लगाते। हमारे यहाँ जो स्मार्टफोन और ये टैबलेट का जो मसला शुरू हो गया है, 10-10 साल में बच्चों के चश्मे लग रहे हैं, बड़े सफर से लगा रहे हैं, बड़े नए नए फ्रेम के लगा रहे हैं, और फिर जब उनको चश्मा लग के कुछ अर्सा गुजर जाता है तो वो कहते हैं कितनी बड़ी मुसीबत है जो हमने पाल ली। सब्र इस्तकामत का मुजाहरा करते हुए अपने ऊपर आने वाली मुसीबतों को सहें। जब आप ये चीज़ें सहेंगे तो आपको बड़ी से बड़ी मुसीबत भी हल्की लगेगी। عبداللہ بن حذافہ رسول کے صحابی اپنے لشکر سمیت کسی جگہ قید ہو جاتے ہیں. بادشاہ کی سائیکل عبداللہ بن حذافہ کو کہتا ہے کہ تم سپہ سالار ہو. کہتے ہیں ہاں. کہیں گے ٹھیک ہے تم عیسائی مذہب قبول کر لو ورنہ تم سب کو مار دوں گا. وہ کہتے ہیں میں تو نہیں قبول کروں گا. تو وہ کہتا ہے کہ ٹھیک ہے تیل کی کڑھائی لے کر آؤ بہت بڑی سی. جب وہ تیل گرم ہو جاتا ہے تو اس میں سے ایک فوجی ایک سپاہی لے کے اس میں گرا دیتا ہے. وہ تو جل بھن کے بالکل شہید بیچارہ. اس کو دکھا اس کو دیکھ کر اور لوگ سہم جاتے ہیں. عبداللہ بن حذافہ سے کہتا ہے سپہ سالار جو تھا اس کو اطراف کرنا تھا, اس کو جھکانا تھا کہ اگر یہ بندہ مان گیا تو پورا لشکر مان جائے گا. عبداللہ بن حذافہ کو وہ شخص کہتا ہے بادشاہ عیسائی دیکھو میں تمہارا یہ نشر کروں گا. کہنے کر دو میں تو نہیں کرتا. تو کہتے اچھا تم ایسا کرو اگر عیسائی مذہب قبول کر لو گے تو میں اپنی بیٹی کی شادی تم سے کر دوں گا. وہ پھر بھی نہیں قبول کر دے. اچھا میں اپنی حکومت میں تم کو شامل کر لوں گا. تو کہتے نہیں پھر بھی نہیں قبول کر رہا. کہنے پھر ٹھیک ہے تیل میں جل کر مرنے کے لیے تیار ہو جاؤ. جب ان کو پکڑ کے تیل کی کڑھائی کے قریب لایا جاتا ہے تو وہ رونے لگتے ہیں زور زور سے. بادشاہ مسکراتا ہے کہ دیکھا مان لیا. بولو اب کیا کہتے ہیں؟ کہ میں تو اس لیے رو رہا ہوں کہ میرے پاس فقط ایک جان ہے. اگر میرے سر کے بالوں کے برابر بھی میرے پاس اتنی جانیں ہوتی تو سب کے سب اس طرح کو برابر کر دیتا. میں افسوس کر رہا ہوں کہ فقط ایک جان ہے میرے پاس. تو یہ صبر و استقامت کا مظاہرہ ہے جو انسان کو موت سامنے دیکھ کر بھی مسکرانے پر مجبور کر دیتا. مسلم بن عفجہ امام کے صحابی کیا کہتے ہیں؟ اگر مجھے قتل کیا جائے پھر زندہ کیا جائے پھر قتل کیا جائے اور مجھے راکھ بنا کر اڑا دیا جائے 70 مرتبہ ایسا کیا جائے تو بھی میں آپ کو آپ کے گھر والوں کو نہیں چھوڑوں اور اپنی جان آپ سے نشان کر دوں گا. تو زہیر بن قیم کیا کہتے ہیں کہ اگر مجھے 1000 مرتبہ بھی قتل کیا جائے تو بھی میں اپنی جان دینے کے لیے تیار ہوں لیکن میں آپ کا ساتھ نہیں چھوڑوں گا. شب عاشور امام چراغ بجھا دیتے ہیں کہ لوگ شرمندگی کی وجہ سے میرا ساتھ تو نہیں دے رہے کہ چلو بھائی اندھیرے میں چلے جاؤ شرمندگی سے بچ جاؤ لیکن پھر بھی کوئی نہیں جا سکتا. یہ کیا ہے؟ صبر استقامت ہے. یہ جنت کا وعدہ ہے کہ جو ان سے کیا گیا ہے. برہان حمدانی ہنسی مذاق کر رہے ہیں. لوگ کہہ رہے ہیں کہ آپ اس بڑھاپے میں کربلا کے میدان میں مذاق کر رہے ہیں. یہ کون سا وقت ہے ہنسی مذاق؟ تو برہان حمدانی کہتے ہیں کہ تم کیا میرا قبیلہ دبا ہے اس بات کا کہ میں نے اپنی جوانی میں کبھی مذاق نہیں کیا تو اب بڑھاپے میں اور اس کربلا کے میدان میں کیوں کروں گا؟ تو پھر کیوں کر رہے ہیں؟ اس لیے کہ ہمارے لیے جنت سجائی جا رہی ہے, ہمارے استقبال کی تیاری ہو رہی ہے. تو میں کیوں نہ ہنسی مذاق کروں کہ اتنی اچھی زندگی گزارنے کے لیے میں جا رہا ہوں اور بس اب ایک رات کی دیر ہے, ایک دن کا فاصلہ ہے مجھ میں اور جنت. تو یہ وہ خدا کا ریوارڈ ہے جو اللہ تعالیٰ جو ہے وہ ان لوگوں کو دینا چاہتا ہے جو صبر و استقامت کا مظاہرہ کرتے ہیں. بہت بڑا اجر ہے اور بہت بڑا تاکید بھی ہے. اللہ کیا فرماتا ہے رسول اللہ سے کہ فاستقم کما امرت ومن تاب معك, بس استقامت اختیار کرو جیسا کہ کہا گیا ہے اور وہ لوگ بھی اختیار کریں جو تمہارے ساتھ ہیں جنہوں نے توبہ کی. سورہ ہود آیت نمبر 114. کتنی سخت آیت ہے. استقامت اختیار کو جیسے کہا گیا ہے. کیوں کہ اگر تھوڑی سی بھی استقامت میں لگنی شاہی آپ گئے تو پولیس راج ہے. پولیس راج وہاں نہیں ہوگا. پولیس راج سے ہم گزر رہے ہیں اس وقت الان. اگر آزمائشی میں پورا نہ اترے تو دوزخ میں پورے اتر گئے تو جنت میں. بس یہی فرق ہے. جنت اور دوزخ ہم یہاں سے بنا کے بھیج رہے ہیں, وہاں نہیں ملے گی. جو لوگ جو ہے وہ یہیں پہ جو ہے ہمارے لیے کر رہے ہیں. ایک دودھ پڑے محمد والے محمد اپنے استقامت اگر مظاہرہ کرے گا تو اللہ تعالیٰ اس کو وہاں جو ہے وہ اجر دے گا. تو اللہ کے رسول کو اس طرح کی آیت اتارنے کی, اللہ کے رسول کہا کرتے تھے شبہ تری سورہ ہود, سورہ ہود نے مجھے بوڑھا کر دیا. اتنی سخت آیت ہے. رسول اللہ کی نہیں تھی. رسول اللہ کبھی سوچ بھی نہیں سکتے تھے کہ اللہ تعالیٰ جو ہے وہ مجھے اس طرح کا یہ کہے گا یا میں استقامت سے ہٹ جاؤں گا. بلکہ ان کے ارد گرد جو لوگ موجود تھے ان کے لیے تھا جو غیر معصوم تھے, اور رسول کے لیے اس لیے کہا گیا کہ رسول کو جب اتنی سخت تعدیب کی جا سکتی ہے تو تم کیا چیز ہو؟ تمہارے تو بدرجہ اولا سزا ہوگی اگر تم جو ہے اپنے راہ یہاں سے مٹ گئے ہٹ گئے. یہ یاد رکھیے کہ اگر کوئی شخص صبر استقامت کا مظاہرہ کرتا ہے تو اللہ تعالیٰ الہامی طور پر اس کے لیے ایک سکون, ایک تسلی اور اطمینان کا ذریعہ پیدا کرتا ہے. سورہ فصلت آیت نمبر 30 میں اللہ تعالیٰ فرماتا ہے کہ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ الا تخافوا ولا تحزنوا اللہ تخافوا ولا تحزنوا ابشروا بالجنۃ کنتم توعدون. ان الذین قالوا ربنا اللہ, کہ بے شک جن لوگوں نے کہا کہ اللہ ہمارا رب ہے, ثم استقاموا تتنزل علیہم الملائکہ, اور وہ اس پر قائم رہے تو فرشتے نازل ہوتے ہیں, ابشروا بالجنۃ, خوشخبری ہو اس جنت کی جس کا تم سے وعدہ کیا گیا ہے. جو صبر و استقامت میں آپ دیکھتے ہیں نا کہ اتنی مشکل میں گھرے ہوئے ہیں لیکن مسکرا رہے ہیں, بیمار ہیں مسکرا رہے ہیں, حادثہ ہوا ہے اللہ کا شکر ادا کر رہے ہیں. بی بی زینب سے جب کسی نے کہا کہ دیکھو اللہ نے تمہارے ساتھ کیا کیا, تو آپ نے کیا کہا کہ ہم اللہ میں حسن کے سوا کچھ نہیں دیکھتے. یہ تو خوبی ہے, اگر اللہ تعالیٰ نے ہمیں اپنے آدمی آزمائش کے لیے منتخب کیا تو یہ ہماری بڑی توفیق ہے, اللہ تعالیٰ نے جو ہمیں توفیق دی اور ہمیں جو ہے اس طرح اس آزمائش سے گزارا. تو صبر استقامت کرنے والے کے لیے اللہ تعالیٰ نے جنت میں بھی انتظام کیا ہے, لیکن اس دنیا میں بھی ایک سکون کا الہام مستقل اس پاس رکھا ہے کہ فرشتے اتارے جاتے ہیں تاکہ اس کو تسلی دیں. لوگ موجود نہیں ہوتے لیکن پھر بھی اس کو ایک سکون ملتا ہے. یہ صبر استقامت جو مغربی معاشرے میں, غیر اسلامی معاشرے میں مفقود ہے, اسلامی معاشرے میں پائی جائے گی. اسلامی معاشرے میں خصوصاً وہ لوگ جو اسلام پہ چل رہے ہیں, اسلام پہ نہیں چل رہے تو ہم نے بتایا کہ ان کا حال بھی وہی ہوگا جو غیر اسلامی معاشرے میں رہنے والوں کا ہوگا. آخری صفت, آخری فائدہ جو انسان کو ہوتا ہے اسلام پہ چلنے کے لیے اور اسلامی معاشرے میں ہمیں نظر آتا ہے, وہ ہے تزکیہ نفس. ایک درود پڑھ دے محمد علی محمد. دیکھیے تزکیہ نفس کیا ہے, اپنے جذبات کو کنٹرول کرنا اور جو نفس کہہ رہا ہے اس کی نفی کرنا, جو خدا کہہ رہا ہے اس کے اوپر چلنا. مطلب ہم یہ دیکھتے ہیں کہ اگر یہ تزکیہ نفس جو ہے کسی ڈکٹیٹر کے ہاتھ میں آ جائے, تزکیہ نفس اگر کوئی ڈکٹیٹر نہ کر سکے وہ ہٹلر بن جاتا ہے, لاکھوں آدمی کا قتل کر لیتا ہے اپنی انا پرستی کے لیے, اپنی انانیت کو سکون دینے کے لیے. کوئی ملک یا گروہ یا نیشن کا روپ دھار لیتا ہے تو امریکہ بن جاتا ہے اپنی انا کے لیے کہ ہم جو ہے وہ لوگوں کو رول دیں گے, ہم ویتنام میں گھس جائیں گے, ہم افغانستان میں گھس جائیں گے, ایران عراق اور سیریا اور بحرین اور یمن کا ہم یہ حال کر دیں گے وہ حال کر دیں گے. اور اگر یہی انانیت ایک فرد کے اندر پیدا ہو جائے تو وہ ایک خاندان کو تہوالا کر دیتی ہے. جیسے ہوتا ہے نا خاندان میں, بس میں نے کہہ دیا تمہیں اس سے نہیں ملنا, بس میں نے کہہ دیا تمہیں یہ کام نہیں کرنا, میں نے کہہ دیا گھر میں اب یہ نہیں ہوگا, میں نے کہہ دیا وہ شخص گھر میں نہیں آئے گا, میں نے کہہ دیا تم وہاں نہیں جاؤ گی. ہوتے ہیں جملہ سن رہی, کیا ہے انانیت ہے. اصول اور ضوابط اور قوانین انسان خود بنا رہا ہے, اللہ کو بنانے یہ قوانین. انانیت اللہ, انانیت جو ہے وہ اللہ کو زیب دیتی ہے, انانیت جو ہے وہ کسی انسان کو زیب نہیں دیتی. تو یہ چیزیں انسان جب اپنا لیتا ہے تو تباہی آتی ہے, اپنی جذبات کو کنٹرول نہیں کر پاتا. سورہ جاثیہ آیت نمبر 23 میں اللہ فرماتا ہے کہ کیا تم نے اس شخص کو دیکھا ہے کہ جو اپنے نفس کو اپنا معبود بنا کے رکھتا ہے. اور سورہ نجم آیت نمبر 32 میں اللہ فرماتا ہے فلا تزکوا انفسہم, تم خود اپنی تعریف نہ کرو. اس کا مطلب کیا ہے, انانیت خود پسندی کی نفی ہے. تزکیہ نفس کیا ہے, اپنی انانیت اور خود پسندی کی نفی ہے. بس جو شخص اپنے جذبات کو کنٹرول میں رکھے گا, جو شخص اپنی انانیت کو کنٹرول میں رکھے گا وہ شخص اپنا تزکیہ نفس کرے گا. تو غیر اسلامی معاشرے میں آپ کو تزکیہ نفس نہیں نظر آئے گا, آپ کو اسلامی معاشرے میں تزکیہ نفس نظر آئے گا. ہم جب و جدل میں ہونے والے مظالم آج دیکھتے ہیں, آج بھی وہ ظلم و بربریت ہے. رسول تاکید سے کہا کرتے تھے کہ دیکھو جب جنگ کرنا تو پہل نہیں کرنا, دیکھو جب جنگ کرنا تو بوڑھوں کو نہ مارنا, عورتوں کو قتل نہیں کرنا, بچوں کو نہیں مارنا, کھیت تباہ نہیں کرنا, جانوروں کو نہیں مارنا, جو میدان جنگ سے بھاگ جائے اس کا پیچھا نہیں کرنا. یہ تمام ہدایتیں دیکھ کر مسلمان جنگ کے لیے آئے تھے. اور آج کی آپ دیکھیے سویلینز ہوں, ہاسپٹلز ہوں, عام لوگ ہوں, ان کو جو ہے وہ نشانہ بنا لیا جاتا ہے. اس کا مطلب کیا ہوا, انسان اگر ذہین ہے, इंटेलिजेंट है लेकिन उसको अपने नफ्स पे कंट्रोल नहीं है, तो किसी काम करेगा, वो अय्यार बन जाएगा, मक्कार बन जाएगा, बहुत बड़ा करप्ट सियासतदान बन जाएगा कि करप्शन कैसे करनी है, मुल्क को कैसे लूटना है, वो बहुत बड़ा साइंसदान बन जाएगा, एटम बम बना लेगा कि किस तरह मैं आबादी की आबादी को कत्ल कर दूँ, वो बहुत बड़ा पॉलिटिशियन बनकर जो है दूसरे लोगों पर हुक्मरानी करने की सोचेगा, दूसरे इलाकों को अपनी कॉलोनी बनाएगा। पिछली सदी में एक नाम एक चीज आम थी, आपने सुनी होगी IQ, इंटेलिजेंट क्वेश्चंस, इंटेलिजेंस क्वेश्चंस। IQ लेवल हम मेजर करते थे, जिसका IQ लेवल ज्यादा आता था वो डॉक्टर बनता था, इंजीनियर बनता था, पॉलिटिशियन बनता था, ब्यूरोक्रेट बनता था और थिंक टैंक में जाता था, फिलोसफर बनता था, एडवाइजर बनता था। अच्छा, जैसे आपके CSS का एग्जाम आप देते हैं वो भी एक IQ लेवल मेजर करने का पैमाना है। फिर लोगों ने देखा जिनके IQ लेवल ज्यादा होते हैं वो फिर भी कहीं ना कहीं कभी ना कभी गलती कर डालते और उनकी गलती की वजह से बहुत बड़ा नुकसान हो जाता है। मतलब वो पॉलिटिकल लीडर गलती कर जाता है और IQ ज्यादा होने के बावजूद वो जो है वो गलत फैसले करके पूरी कौम को दबा देता है। अभी हिलरी क्लिंटन जो हारी है उसके पीछे सबसे बड़ा हाथ क्या है, ईमेल हैक हुई थी उनकी। वो कहते हैं जो औरत होने वाली प्रेसिडेंट अपना ईमेल अकाउंट सेफ ना कर सके, सिक्योर ना कर सके, वो तो बड़े बड़े राज जो अक्षा करते हैं कि अमरीका से इस वजह से। और ये भी कहा जाता है कि रशिया ने हैक करवाए ताकि ट्रंप जीते तो अमेरिका आइसोलेट हो। ये एक लंबी कहानी कभी इंशाल्लाह आपको सुनाएंगे। तो अगर एक शख्स का अपने जज्बात पे कंट्रोल ना हो तो उसकी IQ किसी काम की नहीं। तो रिसर्च कोई डॉक्टर इंजीनियर पॉलिटिशियन ब्यूरोक्रेट फिलोसफर कभी खुदकुशी कर लेते हैं, कभी जो है अपने बीवी बच्चों को कत्ल कर देते हैं, कभी जो है करप्शन में मुलविस पाए जाते हैं, कभी जो है वो प्रोफेशनल गलतियां ब्लंडर्स कर देते हैं जिससे बहुत बड़ा नुकसान हो जाता है। तो फायदा क्या है ऐसी IQ का जिसने बड़े बड़े जराइम करवा देती है, बड़े बड़े जराइम कर देते हैं। तो उसमें रिसर्च हुई 1970 से 1980 तक, प्रोफेसर ब्राउन ने किताब लिखी EQ पे, इमोशनल क्वेश्चन। लोगों ने कहा इंटेलिजेंट क्वेश्चन सब कुछ नहीं है, इमोशनल क्वेश्चन भी एक चीज है। इमोशनल क्वेश्चन क्या है, जज्बातियत की मेजरमेंट। पहले अकल की मेजरमेंट की उन्होंने कि किस शख्स में कितनी अकल है, जितनी अकल ज्यादा होगी उसने मार्क्स मिलेंगे, उसको हायर लेवल की जिम्मेदारी दी जाए। लोगों ने कहा नहीं, IQ लेवल पे ज्यादा होना चाहिए, EQ लेवल पे ज्यादा होना चाहिए। हाउ टू कंट्रोल योर इमोशन, अगर इमोशन कंट्रोल नहीं होंगे कोई फायदा नहीं। आपको रोजे की तमाम फजीलतें मालूम है, तमाम मसाइल मालूम है, तमाम अहकाम मालूम है, लेकिन दोपहर में इस प्यार की शिद्दत से मजबूर होकर फ्रिज चलाने के लिए थे हम, जज्बात से ना मजबूर होकर। आपको नमाज शरीफ की फजीलत मालूम है, फजर की फजीलत, तमाम मसाइल मालूम है, अब सुबह उठनी बात है क्यों अपनी जज्बात पे कंट्रोल नहीं है, नींद पे कंट्रोल नहीं करता, यही ना जज्बात पे कंट्रोल, यही इस्लाम सिखाता है। उन्होंने कहा कि IQ लेवल के साथ साथ आपका EQ लेवल भी होना चाहिए, जब दोनों एक साथ होंगे तो आपके जज्बात आपकी अकल को और आपकी अकल आपकी जज्बात को कंट्रोल करेगी। ये दोनों चीजें जब अंडर कंट्रोल होंगी तो फिर इंसान मुफीद होगा माशरे के लिए। जब हम देखते हैं कि इसराइल में 500 से ज्यादा PhDs मौजूद हैं, लेकिन किस काम की ये तालीम, इल्म नूर, इल्म नूर है, वो हिदायत का रास्ता दिखाती है, हक और बातिल में फर्क करना सिखाती है। ये कैसे हिदायत का रास्ता है कि ISIS के जो पेशेंट हैं वो इसराइल के हॉस्पिटल में उनको ट्रीटमेंट मिल रही है, एक जगह आप कह रहे हैं वो दहशत कर रहे हैं, एक जगह आप उनको जो है वो ट्रीटमेंट दे रहे हैं। तो इतने ज्यादा PhDs, इतने ज्यादा तालीम याफ्ता लोग होने के बावजूद आप दुनिया को तहस नहस करने पे तुले हुए हैं। आपकी आवाम ड्रग एडिक्ट है, आपकी आवाम साइकोलॉजिकल डिसऑर्डर का शिकार है। इसका मतलब क्या हुआ, आपकी IQ लेवल है हाई लेकिन EQ लेवल हाई नहीं, और EQ लेवल IQ लेवल पे मुकद्दम है। दोनों जरूरी भी हैं और EQ इज मोर इम्पोर्टेंट देन द IQ। कैसे, सूरह फजर आयत नंबर 2, वल्लज़ी बअथा फिल उम्मीयीन मिन रसूलन मिनहुम यतलू अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताब वल हिकमा। अल्लाह फरमाता है हुवल्लज़ी बअथा फिल उम्मीयीन, के उसने ही वही तो है जिसने तुम में से एक रसूल, रसूलन मिनहुम तुम में से एक रसूल भेजा, यतलू अलैहिम जो तुम पर अल्लाह की आयतें तिलावत करके सुनाता है, आयती वयुअल्लिमुहुम वयुअल्लिमुहुमुल किताब, तुम्हारा तज़किरा करता है, वयुअल्लिमुहुमुल किताब वल हिकमा, तुम्हें किताब और हिकमत की तालीम देता है। तो पहले है वयुज़क्कीहिम, फिर है वयुअल्लिमुहुमुल किताब वल हिकमा, पहले तज़किरा करता है फिर इल्म और हिकमत की तालीम देता है। अगर तज़किरा नहीं होगा तो इल्म और हिकमत किसी काम की नहीं। आप मदरसे में 15 साल पढ़ के चली जाए लेकिन अगर आपके तज़किरा नहीं है, आपको अपने जज्बात पर कंट्रोल नहीं है, तो आप अपने इल्म का मिस यूज करेंगे। दो लोगों ने इस्लाम को नुकसान पहुंचाया, ऐसा आलिम जो जाहिद ना हो, ऐसा जाहिद जो आलिम ना हो, ये हमारे साथ मामला है। अगर जज्बात कंट्रोल में होंगे तो खुद बा खुद अकल अपने ठिकाने पे होगी और उसका सही इस्तेमाल होगा। तो ये वो ईक्यू है जो आज हमें रिक्वायर्ड है, यही वो ईक्यू था, यही वो इमोशनल कंट्रोल था और यही वो अना परस्ती के जरब थी जो रसूलुल्लाह ने फतेह मक्का के मौके पर अपनी अना पे मारी और लोगों को माफ कर दिया, तमाम लोगों को, बड़े बड़े क्रिमिनल्स को जिनके बारे में रसूल को मालूम था ये आगे चलकर मेरे ही अहले घर को नुकसान पहुंचाएंगे। यही वो ईक्यू था कि जिसने मदीने वालों को मजबूर किया कि मक्के वालों, मक्की की तरफ से आने वालों को अपनी जायदाद और अपने माल व असबाब में से आधा हिस्सा दे दें। ये ईक्यू लेवल है, ये आपका तज़किया नफ्स है जो आपको अपनी अकल से सही फैसला करने पर मजबूर करता है। अगर ये आपके साथ रहा तो आपकी आपके जज्बात भी आपके कंट्रोल में रहेंगे। ये तमाम सिफात हैं जो हम समझते हैं कि गैर इस्लामी माशरे में नहीं पाई जाती, इस्लामी माशरे में पाई जाती हैं। वो कि हमारा माशरा इस्लामी माशरा नहीं है, लेकिन उम्मीद हम करते हैं कि जो लोग इसमें रह रहे हैं और उस पर अमल कर रहे हैं वो इन चीज़ों से फ़ायदा उठा रहे हैं। अगर तमाम माशरा इंशाअल्लाह मुकम्मल तौर पर इस्लामी बन जाता है तो ये फ़वाद और इससे ज़्यादा फ़वाद हमको हासिल हो जाएंगे। और आखिरी जुमला गुफ्तगू का, जॉर्ज बर्नार्ड शॉ के इस कलमे पे कम करते हैं, 1936 में नोबेल प्राइज उसको मिला, उसने ये कहा था कि 100 साल बाद, 1936 की बात है, 100 साल बाद इस्लाम इंग्लैंड तो छोड़ पूरे यूरोप में गलबा हासिल कर लेगा। मैंने बहुत करीब से मोहम्मद की समान आयात का मुताला किया है, ये वाहिद मजहब है जो पूरी दुनिया में इनकलाब लाने की सलाहियत है। अगर इस इनकलाब में देर हुई तो ये हमारी कोताही होगी, इस्लाम की नहीं। अगर हम आपस में लड़ते रहे और हमने इस्लाम पर उस तरह अमल नहीं किया जिस तरह करना चाहिए और हमने अक़्ल व हिकमत हासिल करने के बाद अपना तज़किया नफ्स नहीं किया तो फिर हम गलबा हासिल नहीं कर पाएंगे। अल्लाह ताला से दुआ है कि जो कुछ पढ़ा और सुना उससे अमल करने की तौफीक अता फरमा, हमें हकीकी इस्लामी माशरा तश्कील देने की तौफीक अता फरमा, अहले बैत की पैरवी करने की तौफीक अता फरमा, क़यामत के दिन अहले बैत की शफाअत से बहरमंद फरमा, इमाम के ज़ुहूर में ताजील फरमा और हमें उनके अंसार व आहबार में शामिल फरमा। ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم برحمتك يا ارحم الراحمين
ان جل الجن يا مولا ان جل الجن ان جل الجن ان جل الجن